اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. آج کی جو آیات ہے، کیونکہ مکی سورت آپ پڑھ رہے ہیں تو ذہن میں رکھیے گا کہ مکی سورت کے کچھ خاص خاص اس کے ٹاپکس ہوتے ہیں، اور ان ٹاپکس کو اگر آپ ذہن میں رکھیں گے تو پھر آپ کو بات بہت اچھی طرح سمجھ میں آ جائے گی. جو مکی سورتیں ہوتی ہیں آپ نے دیکھا، ان میں توحید، رسالت، آخرت، یہ تین ٹاپکس ہیں جن کے اوپر بہت زیادہ بات ہوتی ہے. اب رسالت کے اندر آپ صلی اللہ علیہ وسلم کو رسول کب مانا جائے گا؟ جبکہ اس قرآن کو حق مانا جائے گا اللہ کی طرف سے. تو تبھی ہے نا کہ پھر آپ کی رسالت کو میں رسول کیسے رسول بنتا ہے، جس کو رسول کہا جاتا ہے، جس کے اوپر وحی نازل ہوتی ہے، رائٹ؟ تو وحی کیا ہے؟ قرآن. اب قرآن کو اگر مان لیا کہ یہ اللہ کی طرف سے نازل ہو رہا ہے اس شخص پہ، تو اس کا مطلب اس شخص کو رسول مان لیا. تو اس میں آپ بہت آج دیکھیں گے آج کی آیتوں میں کہ قرآن کی حقانیت پہ، کہ قرآن حق ہے اور اللہ کی طرف سے ہے، کسی اور کی طرف سے نہیں ہے، اس کے اوپر بہت زور ہے. اس کے علاوہ آخرت، عقیدہ آخرت کو بہت زیادہ زور دے کے، شدت کے ساتھ اس کے اوپر بات کی گئی ہے، دلائل بھی دیے گئے ہیں، اور دنیا کی بے ثباتی کے اوپر بات کی گئی ہے. تو یہ مین ٹاپکس ہوتے ہیں مکی صورتوں کے. مکی صورتیں ہمارے لیے کیوں بہت زیادہ امپورٹنٹ ہیں؟ کہ یہ ہمارے دل کی زمین کو نرم کرتے ہیں احکامات کو ماننے کے لیے، ہم احکامات کو جذب کرنے کے لیے. اگر جیسے حضرت عائشہ رضی اللہ تعالیٰ عنہ فرماتی ہیں کہ اگر حلال اور حرام کے جو احکامات ہیں جو بعد میں مدنی دور میں اترے تھے، وہ اگر پہلے نازل ہو جاتے تو شاید لوگوں کے لیے ان کو ایکسپٹ کرنا مشکل ہوتا. لیکن چونکہ مکی صورتیں پہلے نازل ہوئی تھی، لوگوں کے دل ایک طرح سے آمادہ ہو گئے تھے احکامات لینے کے لیے، دل کی زمین نرم ہو چکی تھی. تو پھر جب احکامات اترے تو لوگوں نے بہت جلدی ان کو ایکسپٹ کر لیا. اسی لیے ہم یہاں پہ آپ دیکھیں گے کہ قرآن کی حقانیت پہ کیا بات ہے. یہاں اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. وما کان ھذا القرآن، اور نہیں ہے یہ قرآن. کیا نہیں ہے یہ قرآن؟ ان یفترا، کی گھڑ لیا جائے. یہ قرآن ایسا نہیں ہے، ایسی چیز نہیں ہے کہ اس کو ایسے ہی کوئی گھڑ لے، یعنی من دون اللہ، اللہ کی وحی کے سوا، اللہ کے سوا کوئی نہیں اس کو بنا سکتا، کوئی نہیں اس کو، یعنی اس کلام کو اتار سکتا، ایسا کلام لا سکتا، چاہے وہ کوئی نبی ہی کیوں نہ ہو. کیونکہ ان لوگوں کا کیا خیال تھا، جیسے آج بھی بعض لوگ کہتے ہیں کہ قرآن کریم محمد صلی اللہ علیہ وسلم کی اپنی کتاب ہے، ان کی اپنی تصنیف ہے، انہوں نے خود لکھی ہوئی ہے. حالانکہ یہاں پہ قرآن کریم میں ہی اس بات کی دلیل آ گئی، یہ قرآن ایسا کلام ہے کوئی اس کو بنا سکتا ہی نہیں ہے، اللہ کے سوا کوئی ایسی چیز لا ہی نہیں سکتا. یہ کیا ہے؟ ولیکن تصدیق الذی بین یدی، یہ کیا ہے؟ یہ تصدیق کرنے والی ہے، بین یدی یعنی جو آسمانی کتابیں ہیں ان کی تصدیق کرنے والی ہے، پچھلی کتابوں کی تصدیق کرتی ہے. پچھلی کتابوں میں کیا تھا؟ آپ صلی اللہ علیہ وسلم کی آمد کی خبریں تھیں، آپ کی شریعت کے متعلق، آپ کے صحابہ کرام کے متعلق بھی بتایا گیا تھا ان میں. تو اس جب یہ قرآن آیا، یہ تو ایک طرح سے اس نے ویریفائی کیا ان کی باتوں کو ہی. اور پھر ان میں جو قصے تھے، جیسے تورات اور انجیل وغیرہ میں بھی پچھلی قوموں کے قصے تھے، اگزیکٹلی اسی طرح قرآن نے بھی بیان کیے، یہ تو تصدیق کرتی ہے ان کی. تو ہمیں کیا پتا چلا؟ سب سے پہلی یہ بات پتا چلی کہ ان آیتوں میں اصل میں اللہ تعالیٰ نے آپ صلی اللہ علیہ وسلم کی نبوت پہ دلیل قائم کی ہے کہ آپ صلی اللہ علیہ وسلم واقعی اللہ کے نبی ہیں. کیونکہ یہ قرآن ایسی چیز ہے ہی نہیں کہ اللہ کی وحی کے بغیر اس کو گھڑ لیا جائے، خود ہی کوئی بنا کے لے آئے. تو اس کا مطلب آپ صلی اللہ علیہ وسلم کے اوپر کس طرف سے اترا ہے؟ اللہ تعالیٰ کی طرف سے. کیونکہ آپ صلی اللہ علیہ وسلم ایک امی شخص تھے، آپ نے تعلیم کے لیے کہیں کسی شہر کا سفر نہیں کیا، اور مکے میں تو کوئی علماء تھے ہی نہیں، نہ اس میں کوئی علم کی کتابیں تھیں، ना कोई ऐसे इल्मी मराकिस थे, कोई सेंटर्स नहीं थे एजुकेशन के लिए, तो फिर भी आप सल्लल्लाहु अलैहि वसल्लम ने ऐसा कलाम पेश कर दिया जिसमें पहली उम्मतों की बातें और नबियों की खबरें और ये सब थी। अगर कुरान की दीवी खबरें तौरात और इंजील के मुताबिक ना होती तो वो लोग यहूदी सोचे कुरान पे कितना इतराज करते और कहते कि आपने तो जो वाकयात बयान किए हमारी किताबों के मुताबिक है ही नहीं। उन्होंने ये इतराज नहीं किया हालांकि वो कुरान के बहुत बड़े मुखालिफ थे और इसको बातिल साबित करने के दर पे हुए हुए थे। तो तौरात और इंजील में जितने किस्से थे उसके मुताबिक ही कुरान में आए, हालांकि आप सल्लल्लाहु अलैहि वसल्लम ने तो तौरात और इंजील पढ़ी ही नहीं थी, ना उनका इल्म हासिल करने के लिए किसी के स्टूडेंट बने थे, वो तो दूसरी जुबानों में वो किताबें थी। आप सल्लल्लाहु अलैहि वसल्लम तो अरबी पढ़ना भी नहीं जानते थे, फिर आपने कैसे पिछले अंबिया की उनकी उम्मतों के अहवाल उनके वाकयात ये कैसे बयान कर दिए। तो पता चला कि ये कुरान वाकई अल्लाह का कलाम है, आपका बनाया हुआ नहीं है। फिर देखिए आप सल्लल्लाहु अलैहि वसल्लम ने कुरान पाक में तिलावत की बहुत सी ऐसी गैबी खबरें जो बाद में, यानी जिसको आप कहते हैं प्रिडिक्शन, जो बाद में पूरी होने वाली थी और बाद में वैसा का वैसा हुआ बिल्कुल। अब उसमें आप सूरह रूम जब इंशाअल्लाह ताला पढ़ेंगे तो उस जमाने में दो सुपर पावर थी, एक ईरान था और एक रूम था, और उनमें बड़े अरसे से ना जंग चल रही थी तो मक्का वालों तक भी उनकी खबरें पहुंचती रहती थी। तो जो रूम ये फारस वाले थे वो चूंकि मजूसी थे, आग की पूजा करते थे, तो मुशरिकीन मक्का उनकी साइड पे थे, और रूमी जो थे जैसे आज भी हम लोग ज्यादा अहले किताब के साथ हमारी हमदर्दियां होती है बजाय इसके कि हम आइडल वर्शिपर्स को ज्यादा वो नहीं करते, तो मुसलमान भी उस वक्त ज्यादा अहले रूम की तरफ थे। तो जब ईरानियों की यानी ये फारस वालों की एक दफा जंग हो गई रूम वालों के साथ, तो ये उन ईरानियों की फतह की खबर से मुशरिकीन बहुत खुश हुए। तो आप सल्लल्लाहु अलैहि वसल्लम को अल्लाह ताला ने कुरान में ये आयात नाजिल फरमा दी आप सल्लल्लाहु अलैहि वसल्लम पे कि ईरानियों के खिलाफ रूम की फतह होगी, हालांकि उस वक्त ऐसी कोई जाहिरी असबाब में ऐसी कोई चीज नजर नहीं आ रही थी, और 6 साल के बाद ये पेशगोई फिर पूरी हो गई थी, रूमी ईरानियों पे गालिब आ गए थे। तो इसी तरह टाइम टू टाइम और भी बहुत से थे, ये तो जस्ट एक एग्जांपल है। इसी तरह आप देखें अल्लाह ताला ने सूरह नूर में आयत नंबर 55 में फरमाया कि वाद अल्लाहु लदीना आमनू मिनकुम व आमिलु सालिहाति ला यस्तखलिफन्नहुम फिल अर्द, जिन जो ईमान लाए और साले अमल करें अल्लाह ताला ने उनके साथ वादा किया कि अल्लाह उनको खिलाफत देगा जमीन की जैसे पिछलों को खिलाफत दी थी। तो ये एक पेशगोई थी, इस वक्त मुसलमानों के क्या हालात ऐसे थे नहीं, बिल्कुल ऐसे नहीं था कि कभी ऐसा हो सकता है, लेकिन खुलफाए राशिदीन की को अल्लाह ताला ने ऐसी हुकूमत अता फरमाई जो उस्मान के दौरे खिलाफत में जमीन के ईस्ट से वेस्ट तक खराज इकट्ठा करके टैक्स लेके मदीना लाया जाता था, और ये देखें बात साबित हुई। फिर फिरौन के मुतालिक ये आप इंशाल्लाह आगे पढ़ेंगे इसी सूरत में कि अल्लाह ताला ने फरमाया कि हम तेरे जिस्म को निजात दे रहे हैं ताकि तू अपने बाद वालों के लिए एक निशानी बन जाए। तो सदियां गुजर गई, अब जाके कुरान की ये पेशगोई जो है ना वो साबित हुई, फिरौन का जिस्म इसी तरह महफूज। तो देखिए आप कुरान की कितनी सारी बातें ट्रू साबित हुई, इससे पता चलता है आप सल्लल्लाहु अलैहि वसल्लम थोड़ी बता सकते थे इस तरह कि इतनी सेंचुरीज के बाद ये होगा, इतने सालों के बाद ये होगा, नहीं बता सकते थे। कुरान की हर हर बात पूरी होती गई। फिर देखिए तफसीलुल किताब है, यानी कुरान पाक वैसे हिदायत की किताब है, इसमें अकीदे इसमें शरीयत की तफसील बयान की गई है, और अकीदों में क्या है अल्लाह के मौजूद होने का अकीदा, फरिश्तों के मुतल्लिक अकीदा, नबियों और रसूलों की तफसील वो जिक्र की गई है, और कयामत का, हशर नशर का, हिसाब किताब, जन्नत जहन्नुम का जिक्र है। तो इबादात के मुतल्लिक और अखलाक और आदाब इससे मुतल्लिक अहकाम है। तो जो शरीयत है ना उसकी तफसील, हम ये नहीं कह सकते कि ये दुनिया के हर इल्म کو یہ جو ہے نا بیان کرتا ہے. یہ نہیں ہم کہہ سکتے, اس لیے کہ قرآن ہدایت کی کتاب ہے, کوئی فلسفی نہیں ہے, کوئی سائنس نہیں ہے, کوئی ہسٹری کی جغرافی کی کتاب نہیں ہے. اس کو اللہ نے ہدایت کے لیے نازل کیا, اور اس کی تشریح کے لیے, اس کو ایکسپلین کرنے کے لیے آپ صلی اللہ علیہ وسلم کو مبعوث فرمایا. تو آپ نے اس کی آیات کی تعلیم بھی دی, اس کی تفسیر بھی بیان کی, آپ صلی اللہ علیہ وسلم اس کا عملی نمونہ اس کا پیش کیا. تو اس سے بتایا جاتا ہے کہ قرآن میں تفصیل ہے, لیکن ہم یہ نہیں کہہ سکتے کہ دنیا کی ہر چیز کی تفصیل قرآن میں نہیں. جو انسان کی ہدایت کے لیے ضروری ہے وہ علم, اس کی تفصیل اس کتاب میں, تفصیل الکتاب لا ریب فیہ رب العالمین, رب کی طرف سے ہے, اس میں کوئی شک نہیں ہے. اس میں جو احکامات دیے گئے ان میں بھی کوئی شک نہیں. تفصیل کس کی ہے؟ شریعت کی. ام یقولون افترا, کیا وہ یہ کہتے ہیں کہ آپ نے اس کو گھڑ لیا؟ افترا ہو, اس نے گھڑ لیا, اس نے کس نے, یعنی نبی کریم صلی اللہ علیہ وسلم, ہو کس کو, کس کو, پیچھے دیکھیں کس کی بات ہو رہی ہے, یہ ضمیر کس طرح جا رہی, کتاب کو. یعنی کیا یہ کہتے ہیں کہ آپ صلی اللہ علیہ وسلم نے اس کتاب کو گھڑ لیا؟ اچھا چلو ٹھیک ہے, اگر انہوں نے گھڑ لیا نا, قل فأتوا بسورۃ مثلہ, تو تم بھی پھر ایک سورت بنا کے لے آؤ, جیسے تم پوری کتاب نہ لے کے آؤ, ایک سورت ہی لے آؤ. یہ زبردست چیلنج ہے جو قرآن دیتا ہے. یہ چیلنج ہم پہلے سورہ بقرہ میں بھی پڑھ چکے ہیں, حالانکہ ترتیب نزولی کے اعتبار سے اگر آپ دیکھیں تو ظاہر ہے کہ یہ سورت مکی سورت ہے, وہ تو بعد میں اتری نا, تو اس لیے اگر کہا جائے تو یہ, یعنی یہ چیلنج پہلے آیا اور اس کے بعد پھر سورہ بقرہ میں بھی چیلنج آیا, مدنی دور میں بھی چیلنج آیا. یہ اصل میں تھرڈ ٹائم یہ چیلنج دیا گیا ہے کہ اگر کافر اس دعوے میں سچے ہیں کہ یہ آپ صلی اللہ علیہ وسلم نے خود ہی گھڑ لیا نا, تو پھر وہ بھی ایک ایسی صورت بنا کے لیں. اور قرآن میں ہی 10 صورتیں بنا کے لانے کا بھی کہا گیا ہے. سورہ ہود میں, سورہ ہود کی شروع کی آیت میں, قل فأتوا بعشر سور مثلہ, یعنی 10 صورتیں بنا کے لیا. اگر یہ نہیں ہو سکتا چلو ایک ہی صورت بنا کے لیا. تو حالانکہ دیکھیں عرب وہ لوگ تھے کہ جو بہت پراؤڈ ہوتے تھے اس بات پہ کہ ہم اہل زبان ہیں, یہ اپنے علاوہ سب کو, ساری دنیا کے لوگوں کو عجمی کہتے تھے, گونگا کہتے تھے. ان کو بہت زیادہ اپنی تھی کہ ہم زبان والے ہیں. تو اللہ تعالیٰ نے فرمایا وَدْعُوا مَنِ اسْتَطَعْتُم مِّن دُونِ اللَّهِ اِن كُنْتُمْ صَادِقِينَ, پھر بلا لو جس کو بھی تم استطاعت رکھتے ہو اگر تم سچے ہو, اللہ کے سوا جس کو بلانا, یعنی تم اپنے شاعروں کو, زباندانوں کو, دنیا کے عالموں کو اکٹھا کر لو, فرشتوں کو لے آؤ, جنوں کو لے آؤ, سب کو لے آؤ, سب مل جاؤ, اور ایسا ایک کلام لے کر آؤ جس میں ہدایت بھی ہو, جس میں فصاحت بھی ہو, جس میں بلاغت بھی ہو, جس میں کوئی غلطی نہ ہو, جس میں انسانوں کے لیے رہنمائی بھی ہو, ایسا ایک کلام لے کر آؤ, یعنی معنی بھی پورا کرتے ہو اور کلام میں بیوٹی جو ہے وہ بھی ہو. یہ چیلنج دیا گیا, چیلنج ہے, رہتی دنیا تک کوئی ایسا لیا. اب ہم کہتے ہیں جی انہوں نے بھی بنا لیا ویب سائٹوں کے اوپر, نیو قرآن ہے, فرقان ہے, فلانا ہے, اس کے نام سے بھی دیکھو, اس سے بی وی آر ایک نیا قرآن آ گیا, بڑے بڑے میسج بھیجتے رہتے ہیں. تو بات یہ ہے کہ مسئلہ نہیں ہے, کوئی جعلی کوئی چیز بنا لے, جعلی مثال کے طور پہ ایک دوائی بنا لے, کسی کی کوئی مشہور دوا ہے اس کے نام سے, تو اس کو تو وہ چیز نہیں کہا جائے گا نا, اس کو تو جعلی کہا جائے گا. وہ جو قرآن کو جانتا ہوگا, جس نے قرآن کو سیکھا سمجھا ہوگا, وہ ایک منٹ سے پہلے بتا دے گا کہ یہ صحیح نہیں ہے, یہ انسان کا کلام ہے. آپ کو میں نے پہلے بتایا تھا نا, مسلمہ کذاب نے جو لکھا تھا, تو اس نے کیسے وہ ہاتھی اور کیا ہاتھی اور کیا ہے ہاتھی, اس کی دم ایسی تو اس کا سونڈ ایسی, تو ایسا کلام لیا تھا. اس کے اپنے قبیلوں والوں نے کہا کہ خدا کا واسطہ ہی یہ کلام کسی اور کو نہ سنا دینا, لوگ ہنسیں گے تیرے اوپر. तो उस जमाने में लोगों ने कोशिशें की थी, ऐसी बात नहीं है कि नहीं की थी। आप सोचते हैं ना आज ही कोई यहूदी उनकी साजिश फलाने की साजिश, तो बेफिक्र रहे, उस जमाने में भी लोग कोशिशें करते थे ऐसी, यानी शायरी कर करके और ऐसे बना बना के लाने की कोशिश करते थे। हालांकि और उसने कहीं ये भी कहा था, ये मेंढक की मेंढक कैसा है, मेंढक कहीं मेंढक का जिक्र, कहीं रोटी का जिक्र, कहीं हमल का जिक्र, मतलब इतनी अजीबो गरीब। बल्कि एक दफा तो अबू बकर सिद्दीक रज़ी अल्लाह अन्हु उन्होंने कहा कि किसी को कहा कि मुसलमान का कुरान तो सुना, जो उसके कबीले वाले लोग थे ना उनसे कहा, तो वो बहुत छटपटाए, बड़े शर्माए, कहने लगे हमें तो इस नापाक कलाम को जुबान से निकालने पर मजबूर ना करें, हमें तो शर्म आती है। तो आपने फरमाया नहीं तुम सुनाओ तो सही, ताकि हमारे हमें पता तो चले कि क्या क्या कहता था वो। आखिर मजबूर होकर उन्होंने बड़े शर्माते हुए वो पढ़ा, जिसने जैसे मैंने आपको बताया। तो अबू सिद्दीक ने आखिर में फरमाया ये बताओ तुम्हारी अकले कहीं मारी गई थी, अल्लाह इसे तो कोई बेवकूफ भी एक लम्हे के लिए अल्लाह का कलाम नहीं कह सकता। तो यानी जो भी, हालांकि वो तो इस जुबान के माहिर थे, वो भी नहीं बना के ला सके, तो आज क्या कोई बना के लाएगा। अगर कोई कोशिश भी कर देखे, सब मिल भी जाए, ऐसा कलाम नहीं ला सकते। तो आप क्या सोचते होंगे, शायद आपके जहन में आता होगा तो इसमें क्या बात है, अरबी की दो चार चीजें निकली। बात ये कि कुरान करीम एक बेमकसद किताब नहीं है, इसके हर लफ्ज में भी, हर आयत में एक मकसदियत है, रहनुमाई करती है, फालतू नहीं है, ऐसे ही जोड़ तोड़ करके जुमले नहीं जोड़े गए। तो इसके जैसा ऐसी चीज लेकर आना जो रहती दुनिया तक के लिए, जो अपनी जुबान में भी मौजा हो, कि जितनी आप इसकी डेप्थ में जाते जाएं इंसान हैरान रह जाता है, जो अल्फाज का चुनाव है, एक एक लफ्ज में कितनी डेप्थ है, कैसे ये लफ्ज चुना गया, किस तरह से ये लफ्ज यहाँ पे कितना अप्रोप्रिएट बनता है, तो फिर इंसान समझ जाता है कि वाकई ये तो अल्लाह ताला ही है जो ऐसा कलाम ला सकता है। फिर आप देखें कई सूरतें हैं सुभान अल्लाह, यानी आप उनको सुने तो ऐसा रिदम है उनमें, इतनी जबरदस्त, इतनी खूबसूरती है उनमें, कैसे वो रिदमिक आ रहा है, अपना माने भी बयान हो रहे हैं, जो बात है वो भी बयान हो रही है, और जो रिदम भी चल रहा है, मतलब सूरह वाकिया है, सूरह रहमान है, तो कई ऐसी सूरतें हैं। और फिर देखें असर उसका, ये क्योंकि हमें समझ नहीं है ना, तो इसलिए शायद हम उस तरह से इंजॉय नहीं कर पाते, पर ना जो अहले जुबान थे अल्लाह अकबर को वो इस पे ईमान नहीं लेकर आए, चाहे ईमान नहीं लेकर आए फिर भी छुप छुप के रात को जाके सुनते थे कि क्या मसूर कुन कलाम है ये, यानी इतने शौक से, यानी रात को जाते थे कि हम सुने इस कलाम को, आप सल्लल्लाहु अलैहि वसल्लम जब तिलावत कर रहे होते थे। तो अल्लाह ताला ने खुला चैलेंज दे दिया, अब इस चैलेंज को अब लोग बनाते रहे जितनी मर्जी करते रहे, वो आप तो मुसलमान ने भी बनाया था, तो इसका मतलब ये नहीं कि वो कुरान हो जाएगा, ऐसी चीज लाके दिखाओ। इस्लाम के पास तो, मुसलमानों के पास तो सुभान अल्लाह वो खजाना है, किसी और मजहब वालों के पास नहीं है। अल्लाह ताला ने इसी कलाम में फरमाया ना कि हम ही हैं इसकी हिफाजत करने वाले, इन्ना लहू लहाफिज़ून, हम ही हैं इसकी हिफाजत करने वाले, अल्लाह ने हिफाजत करके दिखाई है, क्या ये पेशीन कोई नहीं ट्रू हुई, इतने ही लोगों ने क्या क्या कोशिशें की, कोई आज तक इसको बदल नहीं सका। तो पहले तौहीद के दलाइल दिए आपने देखा सूरत में, फिर अब हिदायत के सोर्स कुरान की बात की गई है कि इसको मानो, ये अल्लाह की किताब है, जिसने इसको मान लिया ना, अगर आपने किसी को मनवा लिया कि ये अल्लाह की किताब है, अल्लाह का कलाम है, उसके वर्ड्स हैं और जो चेंज नहीं हुए, तो फिर कोई भी मुश्किल नहीं होगी इसको इस्लाम लाने में। बल्कि ज़बू बिमा लम युहीतु बिइल्मिही वलम्मा यातिहिम तअवीलुहु, बल्कि उन्होंने झुटलाया साथ इसके, जो उन्होंने अहाता ही नहीं किया इसके इल्म का, हालांकि नहीं इनके पास आई कोई तावील इसकी, यानी इन लोगों ने अभी अहाता नहीं किया था इसका, इस कलाम का, और इसको ऐसे ही झूठला दिया। आई बात, अहाता करने का मतलब क्या, इसके मफहूम को समझना, इसको सीखना, पूरी तरह इसके डेप्थ में गए ही नहीं थे अभी, अभी तो इसको समझा ही नहीं था, अभी इसका इल्म तो सही से लिया ही नहीं था, और यूं ही इसको झुटलाने लगे। इसलिए कि जो इसकी डेप्थ में जाए, इसका हाता करे, इसको समझने लगे, वो तो इसको झुटला ही नहीं सकता, वो तो समझ जाएगा ये अल्लाह का कलाम। अब अहले मक्का ने क्या किया था, बगैर समझे, बगैर जाने, बगैर इसकी खबरों का अंजाम देखे, उन्होंने झुटला दिया। तो फिर देख लो कि उनका अंजाम क्या हुआ। आज भी क्या होता, पढ़ा कुछ भी नहीं, ना इसकी डेप्थ में गए, ना इसको सीखा, ना इसका इन्हें पता है कि इसमें क्या है, फिर ऐसे ही बैठे हुए, हाँ हमने बड़ा देख लिया, कुरान में तो बस स्टोरी आई हैं, बस इस तरह ही है, हमें तो कुछ ज्यादा समझ ही नहीं आती इसकी। आपने पढ़ा कितनी दफा, आपने किसी से सीखा कितनी दफा, तो पढ़े बगैर ही ऐसे ही जहालत से इंसान इनकार करता रहे, ये दुरुस्त नहीं है। तो इनकार भी किया तो कैसे, दूर बैठे ही देख के कह दिया कि नहीं नहीं ये नहीं सही। और बाज दफा तो लोग कहते हैं और कुरान में ये लिखा हुआ, और वो कुरान में होता ही नहीं है, इसलिए कुरान कभी तो पढ़ा ही नहीं होता, और जब पढ़ा ही नहीं है तो फिर बैठे बैठे आपको कोई राइट नहीं है कि आप झुटलाते रहे या कहते रहेंगे कुरान में ये और ये नहीं है। और बाज कह देते हैं कहां कुरान में लिखा हुआ ये, कोई नहीं है, ऐसे ही ये बनाई। भाई आप से पूछा जाए, आपने कितनी दफा कुरान का मुताला किया, कितना कुरान को सीखा, तो कुरान के मामले में इस किस्म की बातें करना ये सही नहीं है। जो भी बात आपने करनी हो, पहले आप देखें आप कुरान के ऊपर कितना उबूर रखते हैं, कितना इसका इल्म रखते हैं। जब इसके इल्म का अहाता कर लेंगे ना, तो फिर कोई बात कह सकते। लेकिन आप देखेंगे ज्यादा इतराज वही लोग करते हैं जिन्होंने कभी पढ़ा नहीं होता, जो खुद लाइल होते हैं। और फिर आप उनसे पूछते हैं ना कि आपने कितना पढ़ा, हाँ जी मैं पढ़ती रही हूँ, मेरे पास घर में है, मैं खुद ही पढ़ लेती हूँ, और फिर इतराज करने लगते हैं। तो फिर और किताबें आप कितनी पढ़ के समझ लेते हैं। अब ये ऐसे ही है जैसे आपके सामने कोई खाना पड़ा और आप देखे बगैर ही कह दें, अब मुझे पता है कि ये कैसा है, मुझे पता है ये तो ऐसा नहीं है। भाई जब आपने उसको चखा ही नहीं, खाके ही नहीं देखा, तो आप कैसे उसके बारे में ये सारी राय कह सकते हैं। अब बाज लोगों को ये भी एतराज होता है, लो जी ये नई बात शुरू हो गई, नया फैशन शुरू हो गया, लोग कुरान पढ़ने शुरू हो गए, ये पता नहीं क्या पढ़ा रहे हैं, क्या कर रहे हैं। तो जब आपने देखा ही नहीं कुरान को पढ़ के, सुन के, सीख के, तो आप फिर कैसे कह सकते हैं कि क्या पढ़ा रहे हैं, पता नहीं क्या है, लोग हमने तो घर बैठे ही देख लिया, हमें तो कोई नहीं ऐसी कोई बात मिली, हमने तो कितनी दफा पढ़ लिया कुरान को। तो किसी भी चीज के बारे में राय कायम करने से पहले उसका इल्मी अहाता करना जरूरी है, उसका इल्म लेना जरूरी है। फौरन जल्दी से इसको झुटला देना, हम नहीं मानते बस सुनी सुनाई बातों पे, आधी से ज्यादा ना हमारी बातें सुनी सुनाई होती है, इधर से सुन ली, उधर से सुन ली, कोई टीवी पे बात सुन ली, कोई किसी मजलिस में बैठे हुए थे तो किसी ने कह दिया, वो बात पसंद आ गई, उसको वहां से पल्ले बांध लिया, तीसरी किसी सहेली ने टेक्स्ट भेज दिया था, उस पे ये बात बड़ी पसंद आ गई, उसको बेस बना के तराजात करने लगे कुरान पे। और बात ये कि आपने कुरान कितना पढ़ा है पहले ये बताएं, खुद नहीं पढ़ा हुआ, बस इधर उधर से ले लिया, हालांकि आई नहीं इनके पास तावील, यानी कोई इल्म नहीं लिया इन्होंने, वो तफसीर नहीं सीखी इन्होंने, कोई बात सीखी ही नहीं, और फिर भी उसका इनकार कर रहे हैं। हमने अगर इसको चखा ही नहीं तो इसका मजा हम कैसे जान सकते। आप उसी के बारे में राय दे सकते हैं जो आपने वाकई पढ़ के, सीख के देखा। तो ये कोई नई बात नहीं है, इसी तरह पिछले लोगों ने भी झुटलाया था, उन्होंने भी अपनी किताबों को ऐसे ही अपने नबियों को झुटलाया। نہیں یہ کوئی نئی بات نہیں ہے, اساطیر الاولین ہی ہیں, پڑھا تھا نا ہم نے پہلے, یہ پچھلوں کی کہانیاں ہی ہیں یا یہ ہیں وہ ہیں. یہ تو سب سے زیادہ دکھ اس بات پہ ہوتا ہے کہ جب اپنے مسلمان ایسے کہتے ہیں, دوسرے لوگوں کو تو چھوڑیں, مسلمان ہو کے جبکہ آپ مان چکے ہیں کہ ہمارا رب اللہ ہے, ہمارا معبود ایک اللہ ہے, محمد صلی اللہ علیہ وسلم اللہ کے رسول ہیں, یہ کلمہ پڑھ چکے ہیں نا, پھر انہی کے لائے ہوئے کلام کو اعتراضات, نکتہ چینیاں, اس پہ کرٹیسزم کرتے ہیں, اس کے اوپر باتیں بناتے ہیں. اتنی بدنصیبی ہے کہ جس امت کے پاس ایسی محفوظ کتاب ہو جو کسی کے پاس بھی نہیں, وہی اس سے دور ہوں, وہ اس کو دیکھ کے بھاگ جاتے ہیں, بدک جاتے ہیں اور کہتے ہیں بڑا سخت. بھئی آپ نے کب پڑھا, آپ نے کب سیکھا, سخت کی بات آپ کو کہاں سے پتا چل گئی, جاننا ہی نہیں اس کو. دنیا کی کوئی کتاب, کوئی کلام انسان کی زندگی کو ایسے نہیں بدل سکتا جیسے یہ قرآن بدل دیتا ہے. انسان کے شوق, انسان کی پرائیورٹیز, انسان کی سوچ, سب چیزیں چینج کر دیتا ہے. دیکھیں آپ کو میں اگر کوئی بات کہوں, آپ کی امی کوئی بات کہیں, آپ کے شوہر کوئی بات کہیں, وہ انسان نہ پھر بھی ادھر ادھر کر دیتا ہے, میں ان کو کیا پتا, لیکن آپ ان باتوں سے متاثر ہو کے اپنی پوری لائف نہیں چینج کر دیتے. یہ قرآن ایسے بدل دیتا ہے انسان کو کہ اس کو پتا بھی نہیں چلتا کہ اس کے اندر کب چینج آ گئی. لیکن بعض لوگ دور بیٹھے ہی اس کو جھٹلاتے رہتے ہیں, یہی مشرکین نے مکہ نہیں کیا تو یہ کوئی نئی بات نہیں ہے, پہلے بھی لوگ ایسے ہی کرتے رہے. فانظر کیف کان عاقبۃ الظالمین, پھر دیکھو پھر کیا انجام ہوا ظالموں کا جنہوں نے جھٹلایا اپنی فائدے کی چیز, بجائے اس کے کہ اس کو سمجھتے, اس کے اوپر عمل کر کے اپنی زندگی سنوار لیتے, انہوں نے اس کو جھٹلایا, دیکھو پھر کیا انجام ہوا. ہم پہلے ہی بغیر سنے نو اٹ ڈزنٹ میک اینی سینس ٹو می, مجھے تو کچھ سمجھ ہی نہیں آتی اس کی, اس طرح کی باتیں کرنے لگتے. کوئی نہیں, پہلے لوگوں نے بھی ایسی باتیں کی تھی, وہ ان کی بھی اسی قسم کی رویے تھے, پھر دیکھ لو پھر کیا ہوا ان کے ساتھ. نہ لوگ کل مانے تھے نہ آج مانتے ہیں, حالانکہ دیکھیں ہم اپنی زندگی میں کتنا وقت دنیا کی تعلیم کو دیتے ہیں, اس کا کتنا پرسنٹ حصہ ہے جو ہم نے قرآن کو دیا, پھر بھی ہم اس کے اوپر اعتراض کرتے ہیں. جو چیز سمجھی نہیں ابھی, جس کو پورا وقت ہی نہیں دیا, پھر کیسے اعتراض کر سکتے. چلو جو پڑھائی نہیں کر رہے, آپ دیکھیں آپ اپنی باقی ایکٹیویٹیز کو کتنا وقت دیتے ہیں اور قرآن کو کتنا وقت دیتے ہیں, پھر اس کے بعد بتائیں کہ کیا پھر یہ انصاف ہے کہ اس کے اوپر اعتراض اٹھائے جائیں. جب سمجھ لو, اس کی ڈیپتھ میں چلے جاؤ, اس کا علمی احاطہ کر لو, پھر اس کے بعد بتاؤ یہ کیا ہے. سنی سنائی باتوں پہ نہ چلو. یہ کتنی لوجیکل بات کرتا ہے نا قرآن, میک سینس کرتی ہے نا آپ کو کہ کتنی لوجیکل بات ہے. اٹس ناٹ فیئر کہ آپ ایسی بات کرتے رہے. وَمِنْهُمْ مَنْ يُؤْمِنُ بِهِ, اور ان میں سے کوئی ایسے بھی ہیں جو ایمان لاتے ہیں یا لائیں گے اس پہ. اللہ تعالیٰ نے یہ اس وقت فرمایا مکی دور میں کہ کچھ ایسے ہیں جو اس پر ایمان لاتے ہیں یا لائیں گے ان فیوچر. آپ دیکھیں ابو سفیان بہت بعد میں ایمان لے آئے تھے, خالد بن ولید بعد میں ایمان لے آئے تھے, بے شمار تھے جو بعد میں ایمان لے آئے تھے. وَمِنْهُمْ مَنْ لَا يُؤْمِنُ بِهِ, اور ان میں سے کوئی ایسے بھی ہیں جو ایمان ہی نہیں لے کر آتے ساتھ اس کے. تو آپ کیا یہ کہیں گے کہ یہ پھر قرآن کا قصور ہے کہ وہ ایمان نہیں لے کر آتے, ان کی دل کی زمین کا قصور ہے, جو زمین ہی پتھریلی ہے, جو زمین ہی کوئی چیز پیدا نہیں کر سکتی, تو بارش جتنی مرضی برسے وہ زمین بیرن ہی رہتی ہے, پانی بہ جاتا ہے, اس زمین کو کوئی فائدہ نہیں ہوتا. جب دل کی زمین اچھی ہوگی تب یہ وحی کی بارش پڑے گی, تو دیکھو پھر کیسے ہریالی ہوتی ہے. اسی لیے منہم من یؤمن بہ, ہر ایک طرح کے نہیں لوگ ہوتے, ان میں سے کوئی ایسے بھی ہیں اے نبی آپ تسلی رکھیں وہ ایمان لے آئیں گے, लेकिन कुछ ऐसे भी हैं जो ईमान नहीं लेकर आएंगे। एंड तक नहीं माना अबू जहल ने, एंड तक नहीं माना अबू लहब। और रब्बुका आलमु बिल मुफ्सिदीन, और तेरा रब खूब जानता है फसाद करने वालों को। फसाद कौन करने वाले कौन से हैं? जो मानते ही नहीं, हालांकि हक उनके सामने वाजे हो चुका, फिर भी बस मैं ना मानू वाली बात, हमने मानना ही नहीं। जिसने ठान ही ली हो कि मैंने नहीं मानना, फिर आप उसको क्या कर सकते। इसके बाद दो मिसालें दी गई हैं इस आयत के बाद। अच्छा पहले हम इसको कंप्लीट कर लेते हैं। वह इनका दबू का, और अगर उन्होंने झुटलाया आपको तो फकुल ली अमली वलकुम अमलुकुम, तो आप साफ कह दें ठीक है मेरे लिए मेरा अमल है, तुम्हारे लिए तुम्हारा अमल, यानी अब मेरा तुम्हारे अमल से कोई ताल्लुक नहीं है, तुम अपने खुद जिम्मेदार हो। ये बेसिकली कहने का मकसद है, तुम जब दावत दे चुको, उज्जत तमाम हो चुकी, उस वक्त ये कहने की बात है। ये कहने की बात उस वक्त नहीं जब आप स्टार्ट कर रहे होते हैं, नहीं लना मालूना वलकुम मालुकुम लकुम दीनुकुम वलिया दीन, ये कहने की शुरू में बातें नहीं होती। ये जब किस वक्त कहा जाएगा? ये जब दाई दावत देने का हक अदा कर दे, जब पता चल गया कि अब ये बिल्कुल नहीं इन्होंने मानना, दलाइल को भी नहीं समझ रहे, जिद में आ चुके हैं, तो फिर ठीक है। इन द एंड क्या है? ली अमली वलकुम अमलुकुम, यानी आप बस खैर बाद है, तुम्हारा रास्ता अलग मेरा रास्ता अलग। मोमिन देखे ऐसे नहीं करता कि अच्छा ठीक है तुमने नहीं मानना, चलो फिर हम भी यही कर लेते हैं जो तुम कर रहे हो, जिस तरफ सारे चल रहे हैं फिर मैं भी उधर चल पड़ती हूँ। नहीं, मोमिन लोगों की मर्जी के मुताबिक नहीं चलता, वो सिर्फ रब की मर्जी के मुताबिक अमल करता है। वो कहता है तुम्हारा रास्ता अलग मेरा रास्ता अलग, तुम्हारा अमल अलग मेरा अमल अलग। ये नहीं कि तुम्हारा भी अमल हो जाए मेरा भी हो जाए, मैं तुम्हारे साथ भी लगा रहा हूँ, मैं तुम इस तरफ भी जाता ना, दो कश्तियों के सवार डूब जाते हैं। देखना पड़ता है इंसान को, फैसला करना होगा कि कौन सा अमल, कौन सा दीन, कौन सा तरीका मुझे अपनाना है। फिर जब फैसला कर ले, फिर उस रास्ते पे जम जाए, चाहे मुखालफत आए चाहे रुकावटें आए, फिर लिए अमल ही वाला कुम अमल, ठीक है मेरे लिए मेरा अमल है, तुम्हारे लिए तुम्हारा अमल। मगर दोनों साथ साथ नहीं चल सकते। लेकिन कितने दोनों डिफरेंट रास्ते आपको नजर आ रहे हैं? ली अमली वलकुम अमलुकुम, एक तरफ जा रहा है, दूसरा ऑपोजिट तरफ जा रहा है। इसीलिए तुम्हारा वो रास्ता मेरा ये रास्ता, ये बेस्ट जवाब है उन लोगों के लिए जो मान के नहीं देते, जो कहते हमने मानना ही नहीं है। आप दावत दे के थक चुके हैं, बता चुके हैं, हक अदा कर चुके हैं, हम नहीं मानेंगे, लेकिन तो उनके लिए फिर ये जवाब है। फिर ये नहीं है कि फिर पिस्तौल उठा के उनको मार दें, आप तो ये मान तो रहे नहीं है, तो चलो तुम्हारा किस्सा ही तमाम करते हैं। ये नहीं इस्लाम कहता, ना ही आपको कुरान कह रहा। तो याद रखें, हक की दावत देने के लिए बड़ा, यानी एक बड़ा हौसला चाहिए। जब इंसान बहुत हक की बात कह देता है ना, बस वो चाहता है कि बस किसी तरह ये मान जाए, किसी तरह मेरी बात इसके दिल में उतर जाए। मगर यहाँ पे बता दिया गया ऐसे भी लोग होंगे जो नहीं मानेंगे, कभी भी नहीं मानेंगे, वो एंड तक नहीं मानेंगे। तो आपने फिर क्या करना एंड में? आपने क्या करना? आपने कहना हुज्जत तमाम हो गई, मेरे लिए मेरा अमल, तुम्हारे लिए तुम्हारा अमल, ठीक है। अंतुम बरी ऊना मिम्मा आमलु वाना बरी मिम्मा तामलु, कितनी दो टोक बात। तुम अपना काम करो, मैं अपना काम कर रहा हूँ, ठीक है। फिर तुमने इस रास्ते पे चलना है ना, तो इसी पर चलते रहो, अल्लाह ताला ही फिर फैसला करेगा हमारे और तुम्हारे दरमियान। ओके, देखिए यहाँ पे क्या बता दिया गया कि तुम बरी जिम्मा हो इससे जो मैं अमल करता हूँ, यानी अब तुम भी मेरे अमल पे एतराज नहीं कर सकते, तुमसे मेरे बारे में नहीं पूछा जाएगा, मुझे मेरा अमल करने दो, मैं तुम्हारे से बरी हूँ। तुम अगर अपनी मर्जी करना चाहते हो, मुझे भी मर्जी करने दो, तुम अपने तरीके पर चलना चाहते हो, मुझे मेरे तरीके पर चलने दो। क्या आज ये होता? ये लोग अपना तरीका तो नहीं छोड़ना चाहते, मगर ये चाहते हैं कि आप अपना तरीका छोड़ दें। वो ये कहते हैं कि मैं जो पहनती हूँ इसके ऊपर आप तो नहीं इतराज करेंगे, मगर आप जो पहन रहे हैं उस पर मैं जरूर इतराज करूंगी कि आपने क्यों पहना। हालांकि अगर उसको अपनी मर्जी का हक हासिल है तो आपको क्यों नहीं हासिल? आप क्यों उसकी उसकी मर्जी को फॉलो करने वाले हैं? आप क्यों अल्लाह की मर्जी को फॉलो नहीं करते? आपने तो ला इलाहा इल्लल्लाह का इकरार कर रखा है कि मैंने अल्लाह के सिवा किसी की बात ही नहीं माननी, कोई इलाह है ही नहीं। जब अल्लाह को इलाह कह दिया फिर लोगों की पसंद, वो क्या सोचेंगे, वो क्या वो करेंगे? नहीं, क्या आप किसी के पर ये इतराज करते हैं कि तुमने क्यों ये पहना हुआ, ये अल्लाह की मर्जी के खिलाफ लिबास है? जब आप नहीं करते, आपने उसको आजादी दी हुई है तो उसको भी आपको आजादी देनी है। अगर वो नंगा रह के खुश रहना चाहते हैं तो आप खुद को अगर ढक के फिर रहे हैं तो ये आपको भी आजादी होनी चाहिए। जब आप किसी को नहीं पूछ रहे तो किसी को क्या हक है कि वो आपको पूछे? यही बात यहाँ पे कि अंतुम बरी हूं ना मिम्मा आमलू, फिर ठीक है तुम भी बरी हूं जिम्मा हो जो मैं कर रही हूं, मेरा जो अमल है, फिर तुम मेरे अमल की भी लिए मुझे छोड़ दो, मेरे पीछे भी मत पड़ो, मैं भी बरी जुमा हूं तुम्हारे अमल। मैंने अपना सारा बात कह दी, जैसे मैंने तुम्हारे अमाल को छोड़ दिया ना, इसी तरह तुम भी मुझे ये फ्रीडम दो कि मैं जो चाहूं करूं। लेकिन आज ये उल्टा हो रहा है, जो हक के ऊपर चलने वाला है उसको लोग कहते हैं कि नहीं हमने तुम्हें चलने नहीं देना, तुम भी बातिल तरीके पे आओ। तो नहीं, तुम बरी जिम्मा हो जो मैं करती हूँ, मैं बरी जिम्मा हूँ जो तुम करते हो। वमिनहुम मन यस्तमिउन इलैक। अब ये दो मिसालें दी गई आयत नंबर 42 और 43 में कि इन जो लोग कुछ ईमान लाएंगे और कुछ नहीं लाएंगे, ये हमने पहले बात देख ली ना। और बाज वो हैं जो बोझ और अनाद में भी इतना बढ़ जाएंगे, ईमान नहीं लेकर आते, वो एक बात होती है ना कि कोई ईमान नहीं लाए तो ठीक है नहीं लेकर आए, लेकिन बास इतनी हद को पहुंच जाते हैं कि यानी क्या करते हैं वो बहरों की तरह। मिनहुम मन यस्तमिउना इलैक, वो ऐसे हैं जो आपकी बात को जैसे कि बड़े गौर से सुनते हैं, जैसे बहुत यानी तवज्जो के साथ, बड़ी कॉन्सेंट्रेशन के साथ, लेकिन ये ना ऊपर ऊपर से होता है, कानों में कुछ नहीं जा रहा, इधर से गया उधर से निकल गया। क्यों? इसलिए मानने का प्रोग्राम ही नहीं है, पहले से ही सोचा था कि हमने सुन लेंगे, बैठ जाएंगे, प्रिटेंड भी करेंगे हम सुन रहे हैं, मगर हमने मानना कुछ नहीं है। असल कसूर तो फिर अपना ही हुआ ना, ये शो ऐसे करना है कि बहुत समझ आ रहा है, बड़ी कोशिश से समझ रहे, लेकिन सिर्फ सारी एक्टिंग होती है। ऐसे लोग सुनने के बावजूद जैसे कि बहरे हैं। अफा अंता तुस्मिउ सुम्मा वलो कानु ला याकिलून, क्या आप उनको सुनवाएंगे, उन बहरों को, चाहे उनको अकल ही ना हो, क्या आप ऐसों को सुनवा सकते हैं जो बहरा हो? बहरा अल्लाह के नजदीक कौन है? ये नहीं कि इनकी कान डेफ थे, इनके पास बेचारों के पास सुनने की इस्तात नहीं थी। अल्लाह के नजदीक बहरा कौन है जो बजाहिर प्रिटेंड करता है कि मैं सुन रहा हूं लेकिन अकल से काम नहीं लेता, जहन उसने बंद कर रखा है? ऐसे लोग अल्लाह के नजदीक बहरे हैं। कोई हम भी तो बहरे नहीं है कि सुन के भी अनसुनी, दर सुन रहे हैं तो ऐसे देख रहे हैं जैसे कि मैं बड़े गौर से सारी बात सुन रही हूं, मैं बहुत दिल लगा के सुन रही हूं, मगर सुनाई कुछ भी नहीं दे रहा, दिल के दरवाजे बंद है, पहले से डिसाइडेड है मैंने करना वही है जो मेरी मर्जी है, चाहे आज कुछ भी सुन लूं। घर से सोच के आती हूँ कि मैंने सुन भी लेना, अब क्या करूं, उसने फलाने बुलाया हुआ तो क्या करूं, लेकिन मैंने करना कुछ नहीं है, कर्टसी से चले गए बस। ऐसे लोग अल्लाह के नजदीक क्या है, जिनको अल्लाह ताला फरमा रहे अफ अंत, क्या भला आप बहरों को सुनवा सकते हैं? जो खुद ही कॉन्शियसली बहरे बने हुए हैं, उनको आप सुनवा सकते हैं क्या? यानी ऐसे लोगों को बात समझाई नहीं जा सकती, कितना मर्जी अच्छा आप दर्श दे दें, वाज कह लें, कुछ भी कह लें, उन्होंने अपनी दरवाजे ही बंद किए हैं, आप कैसे उसको सुनवा सकेंगे? ऐसे ही है जैसे एक मेहमान आपके दरवाजे पे आए, अगर आप दरवाजा खोलते हैं तो वो अंदर आएगा, तोहफे भी लाएगा, आपके साथ भी भलाई की बात करेगा, अच्छी बात आपको सुनाएगा, आपको फायदा पहुंचाएगा। लेकिन अगर आप दरवाजा ही नहीं खोलते तो क्या होगा? उन सारे तोहफों से भी महरूम हो गए, उसकी अच्छी बात से भी महरूम हो गए, उसकी कंपनी से भी महरूम हो गए, वो नॉक करेगा और फिर चला जाएगा। इसी तरह कुरान है, वो आपके दिल के दरवाजों पर दस्तक करता है, अगर आप दिल का दरवाजा खोल देते हैं तो इसकी सारी खैर समेट लेते हैं, और अगर आप दिल का दरवाजा नहीं खोलते ना, बंद रखते हैं इसको, ये आपकी मर्जी है, खोलना आपने है। कि जो लोग कहते हैं ना, बस आप मेरे उनसे दुआ करें, बस आप दुआ करें, जैसे कि दूसरे का ही कसूर है, वो ही नहीं दुआ करता, वरना हम तो आज तक हिदायत पे ही होते। भाई आप भी तो दिल का दरवाजा खोलो, क्या आपके अंदर भी तलब है? तो एक ये एग्जांपल बताई गई कि कुछ लोग ऐसे हैं, जैसे आप सल्लल्लाहु अलैहि वसल्लम कलाम सुना रहे हैं, देखिए आप सल्लल्लाहु अलैहि वसल्लम की जुबान से ज्यादा बेहतर और कौन सी जुबान हो सकती है जिसमें तासीर हो, जो जब कलाम पेश कर रहे हैं अमल का नमूना है साथ, मगर बाज फिर भी ईमान नहीं लाते, बाज फिर भी ऐसे जैसे सुनी अनसुनी कर रहे हैं। इसका मतलब क्या है? इसमें दाई की जुबान का नहीं, इसमें उनकी अपना कसूर है। आप सल्लल्लाहु अलैहि वसल्लम की महफिल में बैठते थे, कहते थे यहाँ पे तो कोई ऐसी बात ही नहीं है जो कि कोई सुनी जाए, कुछ नहीं है, हमने सुन के देख लिया, ताकि दूसरे भी इससे मतलब वो बदल हो जाए, कोई ना इस तरफ आए। तो जब हम इस तरह के लोगों से मिलते हैं या इनको सुना सुना के फिर भी वो दिल के दरवाजे नहीं खोलते, फिर भी वो सुनी अनसुनी करते हैं, अकल इस्तेमाल ही नहीं करते, क्या करना चाहिए? फिर ऐसों पे बहुत ज्यादा वक्त नहीं लगाना चाहिए, फिर मूव ऑन। हो सकता है कोई और लोग हो जिनमें हक की तलब हो, जो इल्म की प्यास रखते हो। अक्सर फिर दाई जो होता है ना, वो डिसहार्ट हो जाता है, वो कहता है कि लोग सुनते ही नहीं है, क्या फायदा मेरे बताने, तो फिर नहीं ये नहीं सुन रहे तो कोई और सुन लेगा। وَمِنْهُمْ مَنْ يَنْظُرُ إِلَيْكَ, और इनमें से कुछ ऐसे भी हैं जो देखते हैं तेरी तरफ, यानी आप सल्लल्लाहु अलैहि वसल्लम की तरफ ऐसे देख रहे होंगे जैसे बहुत ही यानी दिल से, यानी बहुत ही अच्छे तरीके से बात को सुन रहे हैं, बहुत ही अच्छे तरीके से आप सल्लल्लाहु अलैहि वसल्लम की जो बातें हैं उनको ले रहे हैं, जैसे एक देखने के भी तरीके होते हैं ना, ये बात ऐसे देखते थे। अफा अंता तहदिल उमिया, तो क्या आप राह दिखा सकते हैं उसको जो अंधा हो? वलौ कानु ला युबसिरून, चाहे वो देख नहीं सकता, क्या आप उसको राह दिखा सकते हैं? देखिए अंधे को आप क्या कर सकते हैं, और आप कितना भी उसको रास्ता बता दें, दिखा दें, वो देखें वो इधर रास्ता जाता है, आप इस पे चलो इस पे चलो, क्या वो देख सकते हैं रास्ते? यानी ये कौन सी नजर है? हालांकि ये नहीं कि ये ब्लाइंड है आंखों से, ये कौन सी नजर है जिसके पीछे अकल काम नहीं कर रही? जैसे जानवर देखते हैं, देख तो जानवर भी रहा है, लेकिन आप उसको छुरी दिखाएं इलाके, आप उसको कोई और ऐसी चीज दिखाएं, कैसे दिखाएं, उसको कुछ समझ नहीं। तो ये अफराद भी ऐसे ही हैं, ये देख रहे हैं मगर अकलें बंद है, यानी अकल में कोई चीज नहीं जा रही। तो फरमा दिया कि आप ऐसों को हिदायत देंगे, आप गम ना करें अगर ये नहीं मानते। असल में बात ये नहीं है, आप सल्लल्लाहु अलैहि वसल्लम को तसल्ली दी जा रही है, ये बात नहीं है कि जो है आपकी बताने में कोई है, आप कैसे ऐसे इंसान को हिदायत दे सकते हैं, राह दिखा सकते हैं जो अंधा है, इनकी आंखें फिर भी ये अंधे हैं। असल में कुफर की पट्टी बंधी हुई है आंखों पे। आप सल्लल्लाहु अलैहि वसल्लम के कमाल, आप सल्लल्लाहु अलैहि वसल्लम के अखलाक, आप सल्लल्लाहु अलैहि वसल्लम की खूबियां, ये इनको नजर नहीं आती, अंधे ही हुए ना। इतना नफामंद कलाम है, और आप सल्लल्लाहु अलैहि वसल्लम की जात ऐसी है जो अमल करके दिखा रहे हैं, सब चीजें इनको नहीं नजर आती, ऐसे इंसान को क्या कहा जाएगा फिर? अंधा ही कहेंगे ना। देख लें फिर अल्लाह के नजदीक कौन लोग अंधे हैं, आंखें रख के भी। आज दफा हम ऐसी मजलिसों में बातें सुनाना चाहते हैं जहां पे कोई भी सुनने को तैयार ही नहीं होता, कोई सुनना ही नहीं चाहता, लोग अपने अपने उसके अंदर मगन होते हैं और वो कहते हैं कि ये क्या मुसीबत शुरू कर दी इन्होंने। इब्ने अब्बास से रिवायत है कि मैं तुम्हें इस हाल में ना देखूं कि तुम किसी जमात के पास जाओ और वो अपने किसी और काम में मशगूल हो और इस हालत में तुम उनको अपना वाज सुनाना शुरू कर दो, बल्कि तुम्हें चाहिए कि खामोश रहो और जब वो तुमसे फरमाइश करे तो उनको सुनाओ और वो ख्वाहिश से सुने। मिश्कात की रिवायत है ये। मैंने फिर ऐसी मजलिसों में जाके जबरदस्ती लोगों को सुनवाने की कोशिश करना जबकि वो मूड में ही नहीं है तो क्या सुनेंगे आपकी बात? तो फिर नहीं, बात को यानी अपनी बात को भी एक नाकदरी करवाना है कि अल्लाह के कलाम की भी नाकदरी कराना है कि अगर वो नहीं सुनना चाहते तो आप जबरदस्ती उनको सुनाने बैठ गए, तो ये भी नहीं करना चाहिए। إِنَّ اللَّهَ لَا يَظْلِمُ النَّاسَ شَيْئًا وَلَكِنَّ النَّاسَ أَنفُسَهُمْ يَظْلِمُونَ، اللہ نہیں ظلم کرتا انسانوں پر، انسان خود اپنی جانوں پر ظلم کرتے ہیں۔ دیکھیں اللہ نے تو کسی کو بھی زبردستی، کفر، شرک، بدکاریاں، گناہوں پہ مجبور نہیں کیا، یہ لوگ تو اپنے مرضی سے کر رہے ہیں نا۔ یہ اس بات کا جواب ہے کہ جو لوگ کہتے ہیں کہ اللہ ہی نہیں چاہتا ہم کو ہدایت ملے، آئے ہماری قسمت میں ہدایت نہیں ہے، بس اللہ نے ہمارے لیے تو جہنم ہی لکھ دی ہے، اگر اللہ چاہتا تو ہم بھی لے کے ہو جاتے۔ تو کیوں، اللہ نے تمہیں عقل نہیں دی، دماغ نہیں دیا، کان اور آنکھیں نہیں دی؟ یہ سورسز ہیں جن سے ہدایت مل سکتی ہے، کانوں سے بات اندر جا سکتی ہے، آنکھوں سے تم دیکھ سکتے ہو، عقل سے سمجھ سکتے ہو، دل دماغ دیا ہے، اور ہدایت کی بھی کتاب نازل کر دی، انسانوں کے اوپر نہیں چھوڑ دیا کہ کوئی انسان ہی آپ کو بتا دے کدھر کو جانا ہے۔ انسان اگر بتانے کے لیے چھوڑ دیے جاتے ہو سکتا ہے پتہ نہیں بات صحیح بتاتے یا نہیں۔ اللہ تعالیٰ نے خود ہدایت کا انتظام کیا، خود اس رب العالمین نے کہ میں خود ان کو بتاؤں گا کہ کون سا راستہ جو تمہیں جنت تک لے جائے گا، پھر بھی اگر تم نہیں مانو تو پھر کس نے اپنے آپ پہ ظلم کیا؟ عقل بھی تمہاری کام کرتی ہے، وہی بھی تمہارے پاس ہے، یہ علم تمہارے پاس ہے، پھر بھی تم اللہ کو الزام دے رہے کہ وہ ہی نہیں چاہتا۔ ایسے تمام لوگوں کا ایکسکیوز ختم ہو جاتا ہے یہاں پہ۔ مگر ہاں یہ ہے، اللہ تعالیٰ زبردستی کسی کو ہدایت نہیں دے گا۔ جو اپنے سامنے ہدایت پا کے بھی سمجھتا ہے کہ مجھے اس کی ضرورت نہیں ہے، اللہ تعالیٰ نہیں اس کو دیتا زبردستی۔ دیکھیں کیسے اللہ تعالیٰ نے، یعنی 1400 سال گزر گئے پھر بھی ہمارے لیے اس ہدایت کو محفوظ رکھا، ہم تک پہنچا دیا۔ کیا اس سے نہیں پتا چلتا کہ اللہ تعالیٰ چاہتا ہے کہ ہم ہدایت کے راستے پر آ جائیں؟ اللہ تعالیٰ نے تو اپنے اوپر ظلم کو حرام کیا ہوا۔ یہ ظلم ہوتا اگر کوئی نہ پتا ہوتا کہ قیامت کا دن کیا ہے، اللہ کے سامنے کھڑے ہونا ہے، نہ جنت کا پتا، نہ جہنم کا پتا، نہ حساب کتاب کا پتا، ہمیں ایسے ہی پکڑ لیا جاتا، نہ ہمیں بتایا جاتا گناہ کیا ہے، نہ ہمیں بتایا جاتا نیکی کیا، کچھ بھی نہ ہمیں پتا ہوتا، کوئی چیز کی بھی ہمیں گائیڈنس نہ دی جاتی، تو پھر ہم انسان کہہ سکتا تھا نہیں جی یہ تو میرے پر ظلم ہو گیا۔ لیکن اللہ نے تو ظلم نہیں کیا۔ کون ایسا ہے جس کے گھر میں قرآن نہیں، کس کے پاس قرآن کی روشنی نہیں پہنچی ہوئی، پھر بھی ہم کتاب کو بند کر کے رکھنے کو چوز کریں تو قصور کس کا، ظلم کس نے کیا؟ پھر اللہ نے زندگی کی مہلت بھی دی ہے، زندگی کے یہ ٹائم بھی دیا ہے، اگر ہم اس میں اپنے آپ کو خود ہی اتنا مصروف کر لیں، نہیں جب میرے پاس تھوڑا سا بھی ٹائم ہے وہ میں یہاں لگا دوں وہاں لگا دوں، جس سے میری اور کمائی ہو جائے، جس سے میرا گھر اور چمکنے لگے، جس سے میں اور خوبصورت لگوں، جسے اور مجھے دنیا ہی اور زیادہ ملتی رہے، تو مجھے بتائیں کہ قصور کس کا ہے، ظلم کس نے اپنے آپ پہ کیا؟ اللہ تعالیٰ نے تو فرمایا حدیث قدسی ہے، اے میرے بندوں میں نے اپنے پر ظلم حرام کیا اور تم پر بھی حرام کیا، خبردار ایک دوسرے پر ظلم نہ کرنا۔ اے میرے بندوں یہ تمہارے اپنے ہی اعمال ہیں، ये अपने अमाल हैं जिन्हें मैं जमा करके फिर तुम्हें इनका बदला दूंगा। बस जो शख्स भलाई पाए तो वो अल्लाह का शुक्र अदा करे, जो इसके सिवा पाए तो सिर्फ अपने नफ्स को ही मलामत करे, अपने अपने लिए खुद ये सारा चूज किया, खुद ये अपने लिए सब जमा किया, इसलिए अल्लाह पे इल्जाम ना लगाओ। इसने तो उसने तो सब तरह का अरेंजमेंट तुम्हारे लिए किया था। फिर अगेन वही एग्जांपल आपको दूंगी कि जो चीज आप खुद चाहते हैं ना करना, आपने मसलन चाहा कि मैं जॉब करूं और पैसे कमाऊं, तो आप क्या करते हैं फिर? हो जाते हैं घर में नहीं, आप जॉब तलाश करते हैं, कहीं अपना सीवी भिजवाते हैं, इंटरव्यू के लिए जाते हैं, फिर उनके साथ कमिटमेंट करते हैं, फिर जॉब पे रोज हाजिर होते हैं, फिर आपको पैसे मिलते हैं। कितनी मेहनत की आपने, तो सारी अकल इस बात में हमें आती है कि नहीं ये सारा तो करना पड़ेगा ना, तो फिर ही पैसे मिलेंगे ना। लेकिन ये समझते हैं कि जन्नत ऐसे ही मिल जाएगी, बस वो तो अल्लाह ने नहीं चाहा ना। मैं तो चाह रही थी कि मुझे जन्नत में मिले और जहन्नुम से मैं बचा, मैं तो चाहती थी, बस अल्लाह ही नहीं चाहता था। उसके लिए ना ये सोचा कि किस तरह जन्नत में जाया जाए, क्या उसका रास्ता है, जहन्नुम से कैसे बचा जाए, हिसाब किताब के दिन के लिए क्या तैयारी की जाए, कुछ नहीं। एक जॉब के लिए हम कितने सियाने हैं कि जॉब हासिल करनी है तो क्या क्या करना पड़ेगा, सैलरी किन कंडीशंस में मिलेगी, सबको अकल है, मगर जन्नत के लिए क्या कंडीशन में जाने के लिए, ये हम जानना तक नहीं चाहते। करना तो दूर की बात है, जानना ही नहीं चाहते। और फिर कहते हैं हम चाहते हैं जन्नत में जाना, कितनी इलॉजिकल बात है ना। हाय, तो अल्लाह ताला ने फिर आगे इस दुनिया की हकीकत बता दी कि ये दुनिया कैसी लगेगी उस दिन, सिर्फ धोखे से निकल आओ। तुम कहते हो ना बस अल्लाह ही नहीं चाहता, ये नहीं होता, मैंने बस अल्लाह चाहे आप दुआ करें, फलाने दुआ तो उन्होंने उसने नहीं दुआ की तो इसलिए नहीं है, फलां का कसूर है तो इसलिए मैं गलत हूँ, फलाने ही मुझे हेल्प नहीं किया। नहीं, ये जिस दुनिया के पीछे तुम आज भाग भाग के अपनी आखरत को भूले हुए हो, अपनी जानों पर खुद जुल्म कर रहे हो, देखो क़यामत के दिन उस दुनिया की क्या हकीकत नजर आएगी। وَيَوْمَ يَحْشُرُهُمْ كَأَن لَّمْ يَلْبَثُوا إِلَّا سَاعَةً, जिस दिन वो इकट्ठा करेगा ना इनको, كَأَن لَّمْ يَلْبَثُوا, गोया के नहीं वो ठहरे, إِلَّا سَاعَةً, मगर सिर्फ एक घड़ी। ये घड़ी किसकी, मिन النهار, दिन की, जैसे एक दिन की बस एक घड़ी तो ठहरे थे, इतनी सी देर के लिए सिर्फ ठहरे थे हम दुनिया में, ये धोखा उस दिन खुल जाएगा। ये जो यहाँ पे आज लगता है ना कि बड़ी लंबी लाइफ है, बड़ी लंबी जिंदगी है, ये वहां पे जब इंसान हशर के मैदान में खड़ा होगा, अल्लाह ताला ने हशर के मैदान में खड़ा करके दिखा दिया कि देखो उस दिन इंसान को लगेगा वो इतनी छोटी सी जिंदगी, वो जिसको मैंने सब कुछ समझ लिया था कि यही सब कुछ है और यहाँ के लिए कुछ भी नहीं किया, सब कुछ वहीं के लिए करती रही, वो तो बहुत छोटी थी, वो तो ऐसी थी जैसे हम बस कुछ सेकंड्स ही रहे थे। हालांकि ये बहुत पता है कि कौन सी लाइफ का बता रहे हैं, नॉट ओनली ये लाइफ बल्कि बरज़ख भी ऐड होके, अब ये हशर पे पहुंचे तब बता रहे हैं, तब यानी उनको ये एहसास हो रहा है, तो वो लाइफ जो 80, 90 ईयर, 100 ईयर की लाइफ चलो कह ले दुनिया की उन्होंने गुजारी, प्लस उसमें ऐड करें बरज़ख की सारी जिंदगी, बरज़ख में भी तो इंसान की एक लाइफ है ना, उस सारी कैसे लगेगी इन टोटल, जैसे एक साथ साथ, जैसे जिसको हम कहते हैं ना एक पहर लगेगी, एक घंटा या कुछ कह सकते हैं। सूरह मोमिनून में अल्लाह ताला ने फरमाया कुल कैम लबिस्तुम तुम फिल अर्द, अल्लाह ताला फरमाएगा कहो कितने साल रहे तुम, आदद असिनी, सालों में कितने साल तुम जमीन में रहे। अल्लाह अकबर, आलू वो कहेंगे लबिसना यौमन औ बाद यौम, हम तो बस एक दिन रहे होंगे या दिन का भी कुछ हिस्सा, कुछ घड़ियां, कुछ घंटे कह लें आप। फसाल आदीन, आप बेशक पूछ लें ये गिनने वालों से कि हम अगर हिसाब किताब में कच्चे भी हो, आप ये बेशक पूछ लें। ये जो अदद करते यानी जो गिनने वाले लोग थे ना, जिनको बड़े बड़े मैथमेटिशियन बड़े वो थे, जिनको एक एक चीज का हिसाब किताब पता, भला आप बेशक उनसे पूछ लें। हम सिर्फ इतना ही रहे थे, क्यों ऐसे कहेंगे, क्यों उनको ऐसे लग रहा है दुनिया की जिंदगी। देखिए एक तो वैसे भी आप देखें हमारी अभी अगर हाँ आप जितने भी साल के हैं, 40 साल के, 50 साल के, 60 साल के, जितने सालों के भी हैं, आप अपनी पिछली लाइफ को सोचें जरा कैसी लगती है। क्या लगता है कि मैंने इतने साल दुनिया में गुजार दिए, ऐसे लगता है क्या आपको। 100 साल का भी कोई हो जाए ना तो वो भी पीछे मुड़ के ऐसे ही देखेगा, उसको ऐसे लगेगा कि बस ऐसे लगता है पलक झपकने में गुजर गई, जैसे मैं बस जरा देर के लिए तो रही थी। अपना बचपन लगता है जैसे वो तो कल की बात है, जवानी लगती है वो तो बस अभी, कल ही तो मैं इतनी जवान थी। क्या ऐसे नहीं लगता कि जब वहां जाएंगे ना तो वहां पे भी ऐसे ही लगेगा कि बस हम बस जरा सी देर के लिए ठहरे थे। और अगर आपको ज्यादा मैथ्स करने का शौक है ना, ये तो मैं आपको वैसे ही बता रही हूँ कि आप ऐसे सोच सकते हैं, लेकिन अगर आपको बहुत मैथ्स भी करना अच्छा लगता है तो लेट्स डू मैथमेटिक्स, गिनती में देख लेते हैं। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि मेरी उम्मत की एवरेज एज जो है वो 60-70 ईयर के दरमियान होगी, ठीक है। अच्छा, दुनिया के आदाद और शुमार के मुताबिक जो इन्फिनिट तो कोई नंबर ही नहीं है, बिगेस्ट नंबर जो मेरे जहन में आता है वो है ट्रिलियन। ट्रिलियन जो उर्दू में हम कहते हैं खरब, खरब से मेरा नहीं ख्याल कि आगे कोई, मुझे तो नहीं आता, अगर किसी और को आता हो तो आप उसके साथ करके देख लेना, ये मैप्स थोड़ा सा करें। तो आखिरत की जिंदगी, अब इन्फिनिट क्योंकि कोई फिगर नहीं है, हम लेट्स से ट्रिलियन ईयर्स है, ट्रिलियन ट्रिलियन ईयर्स, ठीक है, ट्रिलियन ईयर्स वर्सेस 70 ईयर्स जो एक एक एज बंदे की कह लें, चलो 80, चलो आप सेलेक्ट टू 70, ट्रिलियन वर्सेस 70 ईयर्स, आप इसका मैथ करेंगे ना तो हर इंसान दुनिया के हर सेकंड के बदले आखरत में 1,13,24,900 साल रहेगा। अगर हमने वहां पे इन्फिनिट नहीं रहना, लेट से हम ट्रिलियन ईयर्स वहां पे रहेंगे और यहाँ पे हमने 70 ईयर रहना, तो ये मैंने आपको मैथ्स के साथ बता दिया कि इसका रेशियो निकाला जाए ना तो पता है कितना बनता है। यहाँ का ईच सेकेंड जो आप यहाँ पे बिता रहे हैं वो वहां के 1,13,24,900 साल के बराबर है। अब चाहे वो जन्नत की नेमतों में गुजारे या जहन्नम की आग, ये कंपैरिजन सिर्फ एग्जांपल के लिए, वरना वहां की तो जिंदगी इन्फिनिट है ना, वो तो कभी खत्म नहीं होनी, लेकिन सिर्फ मैंने ट्रिलियन ईयर इसलिए किया कि यही एक बड़ा हिस्सा है। तो आप गौर करें कि हर एक सेकेंड जो हम यहाँ गुजार रहे हैं इससे हम आखिरत की 1,00,00,000 साल की जिंदगी को बेहतर बना सकते हैं, वहां का कुछ ले सकते हैं। मगर शैतान ने देखो कैसे एक एक सेकंड की जिंदगी को ऐसा ऐसा बना दिया कि एक सेकंड तो क्या, कई सेकंड, कई मिनट, कई घंटे और कई दिन हम गफलत में गुजार रहे थे, हम करोड़ों साल की जिंदगी को जाया कर रहे हैं, वहां की करोड़ों साल की जिंदगी यहाँ की गफलत के साथ वो हमारे हाथ से जा रही है। और हम यही सोचते रहते नहीं 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 अभी तो बड़ा टाइम पड़ा है, बुढ़ापे में कर लूंगी, मैं हज पे जाऊंगी तो फिर कर लूंगी, मैं फलाने वक्त में कर लूंगी, अभी बड़ा वक्त पड़ा है। तो ये वक्त जैसे मैंने आपको लास्ट टाइम बताया था, जैसे आपकी जिंदगी अगर 40-50-60 साल है तो जैसे ये 40-50-60 साल ऐसे गुजर गए ना पलक झपकने में, इसी तरह वो बाकी अगर 30-40-50 साल रह गए तो वो भी ऐसे ही गुजर जाने। ने फरमाया इंसान की पूरी जिंदगी की मिसाल ऐसी है कि अगर कोई शख्स अपनी उंगली समुंदर में डाल के निकाले तो उंगली के साथ जितना सा पानी लगा हुआ है, ये दुनिया की जिंदगी समझ लो, और पूरा समंदर आखरत की जिंदगी है, वो इतनी लंबी है। अब उसके मुकाबले में जब वो वहां पे खड़े होंगे तो उनको यही लगेगा ना, अरे हम तो बस इतनी सी देर के लिए रह के आ गए, वो इतनी छोटी इतनी सी देर के लिए, हम कितना यानी अपने आप को इन्वॉल्व कर लेते हैं इसमें, इतना ज्यादा इन्वॉल्व कर लेते हैं, इतनी ज्यादा गफलत हम पे छा जाती है कि हम वो ट्रिलियन 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 की वो जो समुंदर के बराबर की जिंदगी को भूल जाते हैं। ये इतनी सी है जितना सा पानी लगा हुआ और वो इतनी बड़ी जितना समुंदर, क्या कंपैरिजन है दोनों में? देयर इज नो कंपैरिजन। और फिर वहां अगर उस जिंदगी में आग होगी तो फिर तो वो एक ऐसी जिंदगी है कि जिसका एक एक लम्हा अजाब है, अजियत है, नॉट ओनली फिजिकली टॉर्चर है, मेंटल टॉर्चर भी है, स्पिरिचुअल भी है। इतने किस्म के अजाब हैं, इतने किस्म की रुसवाइयां, उनका तो कंपैरिजन इस दुनिया की किसी मुसीबत से किया ही नहीं जा सकता जिन पे हम रो रो के पूरी जिंदगी गुजार देते हैं और जिन पे हम परेशान हो के और अफसोस कर करके बस कई दिन गुजार देते हैं। वो जिस जिंदगी पे में इंसान मौत मांगेगा तो मौत नहीं आएगी, वो जिंदगी है, वहां पे कोई मौत है ही नहीं। फिर भी हम कहते हैं लो अभी तो हमारी जवानी के दिन है, अभी हम अल्लाह अल्लाह शुरू कर दें, अभी तो बड़ा वक्त पड़ा हुआ है, रजील उम्र के आने से पहले कुछ कर लो, इस जवानी को लगा दो अल्लाह के लिए। बुढ़ापे की हालत में तो फिर इंसान ख्वाहिश करे भी तो नहीं कुछ कर पाता। जिंदगी का बेहतरीन वक्त दो। आप देखे लाइफ के अंदर क्या है, एक बचपन, वो तो उसमें इंसान को वैसे नहीं होश होती, जवानी का एक पीरियड होता है ना, बुढ़ापे में वैसे ही वो रजील उम्र आ जाती, इंसान वो कुछ कर सकता। और हम कहते हैं कि हमने जवानी नहीं देनी, ये पूरी की पूरी लाइफ ही एक एक सेकंड लगेगी, इस इतना सा एक सेकंड भी नहीं हम दे पा रहे, जिसको हम अपने मुंह से खुद बोलेंगे कि ये तो बस जब इसना यौम नौ बहता यौम, अभी तो इंसान इसमें थोड़ा सा होश में आने लगता है, ये तो खत्म भी हो चुकी होती है तब तक। और हमने जो गुजार दिया होता है टाइम, वो सो सो के गुजार दिया, दावतें पार्टियां करके गुजार दिया, फोनों पे गुजार दिया, इन चीजों में गुजार दिया, जिंदगी ढल रही होती है, तेजी से अपने अंजाम की तरफ बढ़ रही होती है, और इंसान की गफलत ही अभी खत्म नहीं होती, अभी वो होश में ही नहीं आ रहा, अभी जागा ही नहीं है, और छुट्टी होने वाली है, छुट्टी होने वाली है, और अभी तक हमारी यहाँ की दौड़ ही खत्म नहीं हो रही। किसी आलिम ने कहा था जब 50 साल से ऊपर हो जाओ तो अपना बोरिया बिस्तर बांध के रखो, फिर किसी वक्त भी कूच का वक्त आ सकता है। जैसे बस स्टॉप पे कोई खड़ा हुआ, बस किसी वक्त भी आग जाएगी, आएगी तो आप उसपे सवार हो जाएंगे, तो जब वो बस आ जाएगी तो फिर तैयारी सूझेगी। कहते हैं अब्दुल्ला बिन आमर के, अब्दुल्ला बिन आमर कहते हैं कि एक दिन आप सल्लल्लाहु अलैहि वसल्लम मेरे पास से गुजरे, उस वक्त में और मेरी वालदा मट्टी से मकान की कुछ मुरम्मत कर रहे थे, तो आपने पूछा अब्दुल्ला क्या कर रहे हैं? मैंने कहा मकान की मुरम्मत कर रहा हूँ। फरमाया मौत तो इससे भी जल्दी आने वाली है, मौत तो इससे भी जल्दी आने वाली है, ये नहीं मतलब है कि मकान की रिपेयर ना करो, मतलब ये था कि इससे भी ज्यादा जरूरी है कि मौत की तैयारी करो, इससे भी ज्यादा जरूरी है। और आज आप सल्लल्लाहु अलैहि वसल्लम यहाँ आ जाए तो देखेंगे कि ये तो हम ऐसे रह रहे हैं जैसे हमने बस यही रहना, कैसे जिंदगी को जाया कर रहे हैं, इस फानी के लिए बाकी को छोड़ रहे हैं, और जहन में बस यही बैठा कि जीना ही है, जीना और जीना और जीना, वापसी की बात तो हम सोचते नहीं, ये तो मनहूस बात है, ये ना करो, और ये घर बच्चे घर बच्चे घर बच्चे यही करते करते दुनिया से चले जाना, अगर ऐसे ही चले जाए तो फिर उस रब को क्या मुंह दिखाएंगे। हर कोई कहता है हमारे पास कहाँ वक्त है, हमारे पास कहाँ वक्त है। राजा आप सल्लल्लाहु अलैहि वसल्लम ने तो फरमाया पांच चीजों को पांच से पहले गनीमत जानो, इस जिंदगी को मौत से पहले गनीमत जानो, ये गनीमत है कि तुम्हें ये मिल गई है। कर جب قرآن کیا دیتا ہے اقترب للناس حسابهم وهم فی غفلۃ معرضون، لوگوں کے حساب کا وقت قریب آ گیا، ان کی غفلتیں نہیں ختم ہو رہی، یہ غفلتوں میں پڑے ہیں. حضرت حذیفہ فرماتے ہیں ہر صبح شام ایک منادی اعلان کرتے ہیں، لوگوں کوچ کرو، اے لوگوں کوچ کرو. یعنی موت اگر آ گئی تو پھر عمل کا صندوق بند ہے ہمیشہ کے لیے، پھر نہیں کبھی کھلے گا. ابو موسیٰ اشعری جو تھے نا، وہ بڑی سخت عبادتیں کرتے تھے. لوگوں نے پوچھا کہ آپ اتنا کیوں اپنے آپ کو تھکاتے ہیں، اتنا کیوں اپنے آپ پہ بوجھ لاتے ہیں، کچھ اپنے آپ کے ساتھ نرمی کریں، کچھ اپنے اپنا خیال کریں. فرمایا کہ جب سبحان اللہ، اتنی پیاری ان کی بات ہے کہ جب گھوڑا آخری نشان پہ پہنچنے والا ہوتا ہے ریس میں، تو اپنی پوری فورس، اپنی پوری قوت دوڑنے میں لگا دیتا ہے، میری عمر تو اس سے بہت کم باقی رہ گئی ہے. اپنی بیوی سے کہا کرتے تھے کہ اپنی سواری تیار رکھو، جہنم میں کوئی پل نہیں ہوگا. دیکھیں سبحان اللہ کیسے وہ اپنے آپ سے کام لیتے تھے، پھر کیسے کام لیتے تھے. ہم انتظار میں ہی ابھی بیٹھے ہیں، یہ کام کرنا ہے، وہ کام کرنا ہے، پھر اس کے بعد میں نیک بن جاؤں گی. کتنے ہی موقع، کتنے ہی دن ہماری زندگی کے ضائع ہو چکے ہیں، ہو چکے ہیں. اب تو پتہ نہیں جو باقی رہ گئی ہے نا، اس کو بھی ہم پوری زندگی اگر ایک ساتھ ہے تو ہم نے تو ان میں سے کئی چیزیں، کئی وقت ضائع کر دی. گھنٹوں گھنٹوں فون پہ، گھنٹوں گھنٹوں ٹی وی کے آگے، گھنٹوں گھنٹوں سیل فون پہ، کتنا کچھ ہم کرتے ہیں جس سے وقت ضائع ہو رہا ہے. اور مطمئن ہی ہے میں تو بڑی سگڑ ہوں، دیکھو میں کتنا اچھا گھر سنبھال رہی ہوں، میں کتنی اچھی ڈشز بنا لیتی ہوں، میں کتنی اچھی یہ کام کر رہی ہوں، میری شاپنگ دیکھو کتنی سستی چیزیں لے کر آ رہی ہوں. کیونکہ ذہن میں یہی بیٹھا ہوں نا، بھائی یہی جینا ہے، یہی مرنا ہے، یہی بس، یہ سب کچھ یہی ہے. اللہ اکبر. تو یہ بس ایک ساتھ ہی نظر آئے گی دن کی. یتعارفون بینہم، وہ پہچان رکھتے ہوں گے آپس میں، یعنی وہاں پہ کھڑے ہوں گے تو یہ نہ سمجھو کہ وہاں پہ کسی کا پتہ ہی نہیں ہوگا میری ماں کہاں ہے، میرا فلاں کہاں ہے، نہیں ایسے نہیں ہے. پہچانیں گے ایک دوسرے کو، وہ میرا فلاں کھڑا ہوا ہے، یہ میری وہ دوست کھڑی ہوئی ہے، یہ وہ کھڑا ہوا ہے. یعنی قبروں سے اٹھیں گے نا تو ایک دوسرے کو جانتے ہوں گے. حالانکہ قیامت کے بڑے سخت ولناک مناظر ہیں، دہشت ناک مناظر ہیں، پھر بھی یعنی پہچان ہوگی، مگر ظاہر ہے اتنی سختی ہوگی نا وہاں پہ کہ اپنے ساتھ کھڑے ہوئے انسان کے ساتھ بھی انسان بات نہیں کر سکے گا، توجہ نہیں کر سکے گا، مگر ریکگنائز سب کو کرتے ہوں گے. اللہ اکبر. رشتے داروں کو، دوستوں کو، مومنوں کو، مجرموں کو، سب کو پہچانیں گے. قد خسر الذين كذبوا بلقاء الله وما كانوا مهتدين. بڑے خسارے میں رہے وہ لوگ جنہوں نے اللہ کی ملاقات کو جھٹلا دیا، جو یہ نہیں یقین رکھتے تھے کہ اللہ سے ملنا، انہوں نے تو جھٹلا دیا. ہم تو مان کے بھی بھول گئے کہ اللہ سے ملنا ہمیں. کچھ لوگ تو تھے نا کافر، انہوں نے تو ماننا ہی نہیں نا، تو ہم نے مان کے کون سا کارنامہ کر لیا. ہماری بھی زندگی ویسی ہے جیسے نام ماننے والوں کی. اگر ہماری زندگی وہی ہے جو نام ماننے والوں کی ہے، تو پھر ہمارے ماننے کا کیا فائدہ، صرف زبانی ہے ماننا. ابو بکر صدیق فرماتے ہیں اپنی زندگی کے اس دن پہ رو جو گزر گیا اور تم نے اس میں نیکی نہیں کی. ہم تو کتنے دنوں پہ روئیں. وہاں پہ جا کے سورہ فاطر میں آتا ہے نا، اس دن وہ لوگ چلائیں گے کہ اے ہمارے پروردگار ہمیں یہاں سے نکال، تاکہ وہ عمل جو ہم کیا کرتے تھے اس کے علاوہ کچھ اور کریں، اس کے خلاف نیک عمل کریں. وہ جو میں اتنے اتنے دن میں نے ضائع کر دیے، جو میں یہاں گھومتی رہی، جو میں نے اس میں گناہوں میں اپنی زندگی گزار دی، اللہ اب بھیج واپس کہ ہم کچھ اور عمل کریں. ان کو کہا جائے گا کیا ہم نے تمہیں اتنی عمر نہیں دی جس میں تم نصیحت پکڑنے چاہتے تو نصیحت پکڑ لیتے، کیا ہم نے تمہیں اتنا ٹائم نہیں دیا؟ استغفر اللہ. تو بڑے نقصان میں رہے وہ جنہوں نے آخرت کی ملاقات اللہ سے ملنے کو جھٹلا دیا. ہم سب یقین رکھتے ہیں ہمیں اللہ سے ملاقات کرنی ہے, ملنا ہے, منہ دکھانا ہے, پھر کیا کہیں گے؟ پھر اللہ کو بھی یہی کہہ دینا اس پاس کہاں ٹائم تھا. آپ کو نہیں پتا میرے اوپر کتنی ذمہ داریاں تھیں, آپ کو کیا پتا میرے پاس کہاں ٹائم تھا, ٹائم ہی نہیں ملا. وما کانوا مہتدین, اور نہ تھے وہ ہدایت پانے والے. ایسے لوگ بڑا نقصان اٹھائیں گے اس دن جنہوں نے ہدایت کا راستہ اختیار نہیں کیا. اللہ تعالیٰ نے دیکھے حشر کے میدان میں یہ دکھا دیا جو وہاں پہ اس دن پتہ لگنا ہے نا, یہ دنیا کی زندگی میں آج دکھا دیا, اس لیے کہ وہاں جا کے پھر فائدہ نہیں ہے. آج خود کو اس میدان میں کھڑا کر کے اس طرح پیچھے دیکھیں یہ والی زندگی کی طرف, آج خود کو امیجن کریں کہ میں وہاں پہ کھڑی ہوئی ہوں اور میں اس زندگی کی طرف دیکھ رہی ہوں. وَإِمَّا نُرِيَنَّكَ, اور اگر ہم دکھائیں آپ کو, بَعْدَ الَّذِي نَعِدُهُمْ, بعض وہ جو ہم وعدہ کرتے ہیں ان سے, او نَتَوَفَّيَنَّكَ, یا ہم فوت کر دیں آپ کو, فَإِلَيْنَا مَرْجِعُهُمْ, تو ہماری طرف ہے لوٹنا ان کو. اللہ تعالیٰ نے یہاں پہ ان کی اس بات کا جواب دیا ہے کافروں کی, جب وہ کہتے تھے نا اب عذاب کیوں نہیں آ جاتا, آپ تو حضرت کہتے ہیں ایسے قیامت ہے, ایسے عذاب آ جائے گا, یہ ہوگا, تو لے آئے نا پھر عذاب. اللہ تعالیٰ نے فرمایا اگر اللہ, آپ صلی اللہ علیہ وسلم کو فرمایا کہ اگر آپ کی لائف میں ان کے اوپر جو وعدہ ان کے ساتھ کیا وہ لے آئے, وعدہ کیا ہے کہ اگر نہیں ایمان لے آتے تو عذاب آ جائے گا, اگر یہ وعدہ آپ کی زندگی میں اللہ تعالیٰ پورا کر دے تو تب بھی وہ کر سکتا ہے, اگر آپ فوت ہو جاتے ہیں تو بھی اللہ تو حی اور قیوم ہے نا, اللہ تعالیٰ تو وہی وہ قائم ہے, تو وہ ان کے اوپر عذاب لے آ سکتا ہے. آپ چلے بھی جاتے ہیں تو تب آ جائے گا عذاب, تو آپ کی زندگی میں بھی ان پہ عذاب آ سکتا ہے, یا آپ کو اللہ تعالیٰ اٹھا لے تو تب بھی الینا مرجعہم, پھر بھی لوٹنا تو ہماری طرف ہی ہے نا, ان کو بھی واپس ہماری طرف ہی آنا ہے نا, کب تک دنیا میں یہ عیش کریں گے؟ تمہارے جیتے جی ہم ان کو کچھ دکھا دیں عذاب, یا تمہارے بعد, بات تو ایک ہی ہے نا, آخر کو تو ہمارے پاس ہی آنا ہے نا, آپ رہیں یا نہ رہیں سے کیا فرق پڑتا ہے, اللہ ان سے اب نپٹ لے گا. ثم اللہ شہید علی ما یفعلون, اللہ تو گواہ اس پر جو وہ کرتے ہیں. یہ اپنے اعمال کے بارے میں اللہ کو بے خبر نہ سمجھے, اللہ تو دیکھ رہا ہے جو یہ کام کر رہے ہیں. بعد میں پھر ایسا عذاب تو نہیں آیا اس لیے کہ بہت سے لوگ ایمان لے آئے تھے, وہ عذاب جیسے دوسری قوموں پہ آئے تھے ایسا نہیں آیا تھا ان پہ مشرکین مکہ پہ, لیکن یہ چونکہ ہر وقت یہی پوچھتے رہتے تھے کہ عذاب کب آئے گا, بتائیں عذاب کا, یا پھر یہ ویٹ کرتے تھے ارے یہ کسی طرح فوت ہی ہو جائے نا تو ہمارا پیچھا چھوٹے. تو ان کے فوت ہونے سے تمہارا پیچھا نہیں چھوٹے گا, اسی لیے وہ قاتلانہ حملہ کبھی کر رہے ہیں, کبھی کچھ ہو رہا ہے. تو آپ صلی اللہ علیہ وسلم کو بتا دیا گیا کہ آپ ان کو بتا دیں یہ بات, آپ کی زندگی میں بھی ان کے عذاب آ سکتا ہے, آپ کو اٹھا بھی لیں تو پھر کیا فرق پڑتا ہے, ان کو آنا تو اللہ کے پاس ہی ہے. اچھا ایک بات یہ یہاں پہ اس سے اور میں آپ کو کہنا چاہتی ہوں, یہ جو بات ہے نا کَأَلَّمْ يَلْبَسُوا إِلَّا سَعَاتًا مِنَ النَّهَارِ, کہ وہاں پہ جا کے ایسے لگے گا کہ یہ زندگی بس اتنی تھی کہ دن کی ایک گھڑی. اچھا اگر یہ ایسا لگے گا اتنی چھوٹی زندگی جو ہمیں آج اتنی بڑی لگتی ہے, اتنی لمبی لگتی ہے, کیونکہ زندگی میں بعض لوگوں کے اتنے پرابلمز ہیں, اتنی پریشانیاں ہیں, اتنے دکھ ہیں, اتنی تکلیفیں کہ وہ ان کو ایسے لگتا ہے یہ پہاڑ جیسی زندگی, اور پرابلمز اتنے بڑے بڑے نظر آتے ہیں, जब ये पूरी जिंदगी ही एक साथ नजर आएगी तो इसके प्रॉब्लम भी कितने छोटे हो जाते हैं ना फिर। यहाँ की फिर ईज भी बहुत थोड़ी है, यहाँ के ऐश भी फिर बहुत थोड़े, और यहाँ के प्रॉब्लम्स भी तो फिर बहुत थोड़े हैं ना, बहुत छोटे हैं ये। यहाँ के मसले भी फिर बहुत छोटे हैं, लेकिन ये उस वक्त ही छोटे नजर आएंगे जब हम इस लाइफ को से आगे वो लाइफ देखने लगेंगे, तब हमें ये छोटे नजर आते हैं। जब हमारी सारा कुछ यही दुनिया बन जाती है ना, तो इसके मसले फिर इतने बड़े बड़े होके हमें आकर डराते हैं, फिर हम इनके ऊपर इतने ज्यादा परेशान हो जाते हैं, क्योंकि हमारा सब कुछ हमें बस यही नजर आती है कि बस यही है, दैट्स इट। अगर जिस दिन हमारी नजर इतनी हो जाए कि हम बियॉन्ड देखने लगे, और वो जो इन्फिनिट लाइफ अगर हमारे जहन में रहेगी ना, तो फिर ये छोटी भी नजर आएगी और इसके मसले भी छोटे नजर आएंगे। वली कुल्ली उम्मतिन रसूल, हर उम्मत के लिए एक रसूल है, यानी हर उम्मत के पास अल्लाह ताला ने हिदायत का इंतजाम भेजा, हर उम्मत के पास अल्लाह ताला ने रसूल भेजा। अब ये हमें तो कुरान करीम में जैसे जीदा जीदा कोई 25 के करीब रसूलों के वाकयात मिलते हैं, उनके नाम मिलते हैं, एटलीस्ट कईयों के नाम हमें कुरान से मिलते हैं, तो ये ना समझिएगा कि सिर्फ यही नबी आए दुनिया में। हर एक उम्मत के पास रसूल भेजा, इसका मतलब है इधर हम रहते हैं कोई वहां पे भी रसूल, अगर यहाँ पे कोई इंसान बसते होंगे उस वक्त तो यहाँ पे भी कोई रसूल आया होगा, गोरों में भी आया होगा, कालों में भी आया होगा, दूसरों में भी आया होगा। तो ये नहीं है कि सिर्फ अरब में ही रसूल आए हैं, हमेशा जहां भी इंसानियत बसी है, उनकी बस्तियां थी, वहां पे रसूल आए। अल्लाह ताला ने हर जगह पे हिदायत का इंतजाम किया। फ़ाइज़ा जाए रसूलों, फिर जब आ जाएगा उनका रसूल या आ गया रसूल उनका, कुदिया बैना उन, फैसला कर दिया जाएगा उनके दरमियान बिलकिस्त, या फैसला कर दिया गया उनके दरमियान साथ इंसाफ के, वहम ला युज़लम, और नहीं वो जुल्म किए जाएंगे। तो अगर हम कयामत के उसमें इसके दो मतलब है, अब दोनों आपको बता देती हूँ। एक, दुनिया में रसूल आए तो फिर तो हम कहेंगे कि फिर जब आ गया उनका रसूल उनके पास तो फैसला कर दिया गया उनके दरमियान इंसाफ के साथ, ठीक है। और अगर हम इसको कयामत के दिन के उसमें लेंगे तो फिर इसका मतलब होगा कि हशर के मैदान में जब आ जाएगा उनका रसूल तो उनके दरमियान फैसला कर दिया जाएगा इंसाफ के साथ, और उनके ऊपर कोई जुल्म नहीं किया जाएगा। तो ये दोनों माने में कैसे फर्क है, बात ये कि जब दुनिया में हर कौम के पास एक रसूल भेजा गया, उसने तबलीग की, उसने दलाइल दिए, लेकिन जब लोग नहीं माने, रसूलों की तकजीब की और हुज्जत तमाम हो गई, तो फिर अल्लाह ताला ने फैसला कर दिया उनके दरमियान। कई कौमों के फैसले हुए, आप देखें दुनिया के अंदर अल्लाह ताला ने उनको जो भी अजाब दे दिया, वो उनकी वो इंसाफ था, जो उन्होंने किया था उसी का उनको बदला दिया गया। अब वो ये नहीं कह सकते कि या अल्लाह हमारे पास तो कोई बताने वाला ही नहीं आया, हमें तो कोई डराने वाला ही नहीं आया। अल्लाह ताला ने सूरह निसा में फरमाया, रसूल मुबशरीन व मुनज़रीन अल्ला यकूना लिन्नासि अला अल्लाहि हुज्जतुन बादर रसूल, बशारत देने वाले डराने वाले रसूल भेजे अल्लाह ताला ने, ताकि रसूलों के बाद लोगों के पास अल्लाह के सामने कोई हुज्जत ना रह जाए, कोई उजर पेश करने का मौका ना रह जाए कि हमें नहीं किसी ने बताया। अगर रसूल को भेजने से पहले सूरह ताहा में अल्लाह ताला ने फरमाया कि अगर रसूल को भेजने से पहले इन्हें किसी अजाब से हलाक कर देते तो वो जरूर कहते, ऐ हमारे रब, तूने हमारी तरफ कोई रसूल ही नहीं भेजा, क्यों नहीं भेजा, यानी अगर भेजता तो ताकि हम फिर जलीलो ख्वार होने से पहले ही तेरी आयतों की पैरवी कर लेते, हम मान जाते अगर कुछ कोई तो नहीं भेजा होता। और सूरह बनी इसराइल में अल्लाह ताला ने आयत नंबर 15 में फरमाया, वमा कुन्ना मुअज्जिबीन हत्ता नबअथ रसूलन, हम अजाब नहीं देते जब तक कि हम रसूल न भेजते, ऐसे ही नहीं किसी कौम को खत्म कर दिया जाता, पहले अल्लाह ताला बताते, क्लियर है ना ये बात। फिर दूसरा माना क्या, दूसरा माना यह है कि क्यामत के दिन जब हशर का मैदान होगा तो تو اللہ تعالیٰ حساب کتاب کے وقت رسولوں کو اور ان کی امتوں کو جمع کرے گا، پھر رسول ان امتوں پہ گواہی دیں گے، پھر امتوں کو یہ ماننا پڑے گا کہ بے شک ہمارے پاس رسول آئے تھے، رسول گواہ بنیں گے اپنی امت پہ. ہم نے پڑھا ہے نا پہلے، فَكَيْفَ اِذَا جِئْنَا مِنْ كُلِّ اُمَّتٍ بِشَهِيدٍ وَجِئْنَا بِكَ عَلَى هَؤُلَاءِ شَهِيدًا، سورہ نساء. کیا وہ وقت ہوگا، وہ کیا حال ہوگا، ہم ہر امت میں سے گواہ لے کر آئیں گے اور اے نبی ہم ان تمام پہ آپ کو گواہ بنا کے لائیں گے. تو یعنی دنیا میں بھی رسول آئے تو پھر اس کے بعد فیصلہ کر دیا گیا، جب انہوں نے نہیں مانا تو پھر فیصلہ کر دیا گیا. قیامت کے دن بھی رسول جب پہنچ جائیں گے اپنی امت کے لیے گواہی دیں گے کہ یا اللہ ہم نے ان کو بتا دیا تھا، انہوں نے نہیں مانا تو پھر یہ ان کا اپنا، پھر ان سے پوچھو گی امتوں سے کہ تم نے کیوں نہیں مانا تھا. لیکن رسول وہاں پہ بھی جب آ جائیں گے تو پھر امتوں کا فیصلہ ہوگا. وہ پتہ ہے نا انڈیویجولس کا بھی فیصلہ ہوگا اور امتوں کے بھی فیصلے ہوں گے. تو ہر امت کا فیصلہ ان کے رسول کے آنے کے اوپر ہوگا. جب وہ آ جائیں گے تو پھر اس کے بعد، یعنی حشر کے میدان میں، تو پھر اس کے بعد امت کی فیصلہ کیا جائے گا اب ان کو کیا ملتا ہے. جیسا انہوں نے جواب دیا ہوگا ویسا ہی ہوگا نا. تو سب سے پہلے اس کی امت کا فیصلہ ہوگا، امت محمدیہ کا. حدیث میں ہے کہ ہم سب کے بعد آنے والے ہیں مگر قیامت میں سب سے پہلے ہمارا فیصلہ کیا جائے گا. تو ان وے اٹس گڈ کہ پہلے فیصلہ ہو جائے گا تو جو پہلے ہی جہاں پہ بھی جانا ہوگا وہاں پہ پہنچ جائیں گے. اب آپ سوچ لیں کہ وہاں پہ میں اور آپ بھی کھڑے ہوں گے اور ہمارے نبی بھی کھڑے ہوں گے اور ہمارے لیے فیصلہ کیا جائے گا. دنیا میں تو ہم کہتے ہیں انہیں تو ہمیں چھڑا لینا ہے، بس ان کی شفاعت ہو جائے گی تو ہمیں نہیں. وہ کہیں گے یا اللہ میں نے تو سب کچھ ان کو بتا دیا، سب کچھ ان کو بتا دیا، سب ان کو پہنچا دیا تھا. اب ہم نے اس کے جواب میں کیا کیا، ہم نے کیا رسپانس دیا، ہم نے کیا جواب دیا آپ صلی اللہ علیہ وسلم کی بات کا، اس کے مطابق فیصلہ ہوگا. تو ہر امت کو اس کے رسول کے سامنے اللہ کے آگے پیش کیا جائے گا، رسول بھی دیکھے گا کہ کیا کیا یہ کر کے آیا. یہ نہ ہو کہ ہماری کاموں کی وجہ سے ہمارے رسول اس دن شرمندہ ہوں کہ یہ میری امت کر کے آئی ہے. تو ہم آج یہ بھی سوچیں کہ اتنا دم بھرتے ہیں، جیسے ہم کہیں گے بھائی تو ہمیں تو ہمارے نبی سے اتنی محبت ہے کہ بس جہاں پہ دیکھیں گے یا اللہ یا محمد لکھا ہوگا، اور پتہ نہیں ہم تو بس زمین آسمان کے کلابے ملانے میں، تو باتیں کرنے میں تو ہم سارے بہت تیز ہوتے ہیں، تو ہم بہت باتیں کرتے ہیں محبتوں کی. لیکن کیا ہم چاہیں گے کہ وہ اس دن امبیرس ہوں کہ ہم نے اپنے زمانے میں ہم نے کیا کیا ایز اما. جیسے اب سمجھ لیں کہ جو ہے نا ہماری امی کو بلا کے بتایا جائے، پرنسپل بتائیں کہ آپ کے بچے کا نا یہ ریزلٹ آیا. اسی طرح رسول ہے، رسول تو اپنی امت کے باپ ہوتے، تو سمجھ لیں وہ کھڑے ہوں گے اور پھر بتایا جائے گا یہ انہوں نے کیا کیا اپنے زمانے میں. اللہ اکبر. اللہ تعالیٰ ہمیں توفیق دے ایسے عمل کرنے کی کہ اس دن فخر کریں وہ کہ میری امت میں کیسے لوگ تھے، کیسے انہوں نے میرے طریقوں کو اپنے سینے سے لگایا. نہ کہ وہ یہ کہیں کہ انہوں نے اس دین کو رسوا کر دیا. اور ان کے نام کے اوپر بھی ایک حرف آیا ہمارے عملوں کی وجہ سے. اللہ اکبر. وَيَقُولُونَ مَتَى هَذَا الْوَعْدُ إِن كُنتُم صَادِقِينَ. وہ کہتے ہیں کب آئے گا وہ وعدے کا وقت، اگر تم سچے ہو تو وعدے کا وقت لا کے دکھاؤ. یعنی جو جس کی تم دھمکیاں ہر وقت دیتے رہتے ہو، عذاب ہے یا قیامت ہے، سب چیزوں کے بارے میں ہی کہتے تھے. اتنا ہی تم ہر وقت کہتے رہتے ہو بر بری یہ ہڈیاں جو ہے یہ بھی کھڑی ہو جائیں گی، ایسے ہوگا. مَن يُحْيِي الْعِظَام، کون کھڑی کرے گا، زندہ کرے گا ان ہڈیوں کو جو چورا چورا ہو گئی. اگر تم سچے ہو نا دکھاؤ پھر یہ کر کے، یعنی تمہاری سچائی کو ہم تب مانیں گے جب تم یہ وعدہ پورا کر کے دکھاؤ. کیسی بے عقلی کی بات. قل کہہ دیجئے لا املک لنفسی ضرا ولا نفعا الا ما شاء اللہ. اللہ تعالیٰ نے کیا بات اپنے نبی سے کہلوا دی کہ یہ جو یہ آپ سے ڈیمانڈ کر رہے ہیں نا, لے کر آؤ نا, لے کر آؤ تبھی ہم تمہیں سچا سمجھیں گے, یہ جو جلدیاں مچا رہے ہیں نا, تو آپ کہہ دیں میں کہاں سے لا سکتا ہوں, میں تو اپنی جان کے بھی نفع نقصان کا مالک نہیں, میں تو اپنے لیے بھی کچھ نہیں کر سکتا, میں تمہارے لیے کس طرح سے کر سکتا ہوں کوئی نفع نقصان یہ چیزیں کہ میں بس لا دوں جیسے تم ڈیمانڈ کر رہے ہو. کتنا کلیئر کر دیا گیا, الا ماشاءاللہ, مگر جو اللہ چاہے, اگر اللہ لانا چاہے گا تو میں نہیں روک سکتا, لیکن میں کہاں سے لا سکتا ہوں. ایک واقعہ قرآن میں آتا ہے نا کہ اگر میں غیر جانتا ہوتا تو بہت سے فائدے اپنے لیے کر دیتا اور مجھے کوئی تکلیف نہ پہنچتی, جبکہ آپ صلی اللہ علیہ وسلم کی پوری زندگی دیکھے تکلیفوں سے, مسلوں سے, دکھوں سے, پریشانیوں سے بھری پڑی, تو آپ صلی اللہ علیہ وسلم نہیں اپنی جان کے لیے بھی نفع نقصان کے مالک نہیں تھے. اگر آپ ہوتے تو کیا ابو طالب ہدایت نہ پا لیتے, اسلام نہ لے آتے, حضرت خدیجہ کی وفات ہی نہ ہوتی, آپ کے بیٹے زندہ رہتے. میں تو خود بھی اپنے نفع نقصان کا مالک نہیں, میں کدھر سے تمہیں لا کے عذاب دے دوں, یا وہ جو وعدہ کیا بس وہ تمہیں لا کے دکھا دوں, ایک قیامت بھی آ جائے تمہارے سامنے عذاب کے بھی وعدے پورے کر کے دکھا دوں, میں کیسے کر سکتا ہوں. اسی لیے آپ دیکھیں یہاں پہ یہ جو ہم کہتے ہیں نا بس اس دن وہ شفاعت کرا لیں گے, وہ چھڑا لیں گے ہمیں, تو ذہن ہمارا کلیئر ہو جانا چاہیے, الا ماشاء اللہ, مگر جو اللہ چاہے, اگر اللہ چاہے گا تو وہ بھی ہمیں فائدہ دے سکیں گے, وہ بھی ہماری شفاعت کر دیں گے. یہ سب اس پہ ہے کہ اللہ کا اگر اذن ہو تو, خود بخود ان کو اختیار نہیں ہے کہ وہ کسی کو خود اپنے طور پہ اپنی چاہت سے کسی کو فائدہ دینے, کسی کا نقصان دینے, خود نہیں کر سکتے. تو پھر راضی کس کو کرنا ہے؟ اللہ کو. پھر اس سے امید باندھے, پھر اس کے آگے معافیاں مانگے, پھر اس کو راضی کرنے کی کوشش کریں. لکل امت اجل, مگر ایک بات یاد رکھو, میں تمہارا کوئی نفع نقصان تو نہیں کر سکتا, میں جو اللہ چاہے گا تو تبھی جو بھی عذاب یا وہ آ سکتا, مگر ہر امت کی ایک مدت ہے, ایک ڈیڈ لائن ہے, سمجھ لیں, سب قوموں کی ایک ڈیڈ لائن ہوتی ہے. اب جتنی بھی آپ اپنی ہسٹری میں اٹھا کے دیکھ لیں, ہر قوم کوئی عروج کا ہوتا ہے, پھر زوال آ جاتا ہے, کسی کا ٹائم کتنا تھا پھر وہ ٹائم ختم ہو گیا, بے شک ان کے اپنے ہی اعمال کی شامت اعمال کئیوں کی آئی ہیں. مسلمانوں کا کتنا عروج تھا دنیا میں کہ آپ پڑھے بھی تو سر فخر سے بلند ہو جاتا ہے, اور پھر اس کے بعد جو ذلت آئی ہے وہ بھی ایسی ہے کہ بس کہیں منہ چھپانے کو جگہ نہیں ملتی. تو ہر امت کی ایک مقرر مدت ہے, اذا جاء اجلہم, جب آ جاتی ہے نا ان کی مدت, تمہیں کہنے کی ضرورت نہیں, جلدی لاؤ جلدی لاؤ جلدی لاؤ, پھر نہ دیر ہونی ہے ایک گھڑی بھی اور نہ وہ جلدی آئے گی, نہ آگے بڑھے گی نہ دیر لگے گی, نہ لیٹر ہوگا نہ جلدی, یعنی جلدی کا مطلب لا یستفر, ڈیلے نہیں ہوگا اور جلدی بھی نہیں آئے گی. جلدی کا کیوں کہا؟ اس لیے کہ وہ جلدی مانگتے تھے نا کہ جلدی لاؤ جلدی لاؤ جلدی لاؤ, اس لیے کہا گیا کہ جلدی بھی نہیں آئے گی اور ڈیلے بھی نہیں ہوگی, ایک گھڑی بھی, ایک سنگل مومنٹ کے لیے بھی آگے پیچھے نہیں ہو سکتی. جیسے انسانوں کی ایک لائف ہے اور اس کے بعد ان کی موت ہے, اس طرح قوموں کی بھی ایک لائف ہوتی ہے, جب اس کا ٹائم ختم ہو جاتا ہے گون. آپ دیکھیں نا وہ قوموں کی عذاب آئے جب قوموں کے اوپر, جب ان کے اوپر تباہی کا وقت آیا تو پھر وہ چاہے آپ جو مرضی کہیں, پھر وہ چیخیں بھی مار رہے تھے اللہ ہم ہی ظالم ہیں, ہم نے اوپر میں اپنے اوپر ظلم کیا, پھر کوئی ڈیلے نہیں ہوا, پھر کوئی دیر نہیں ہوئی, اور نہ ہی ان کے مانگنے سے جلدی لاؤ جلدی لاؤ, اس سے کوئی جلدی نہیں آ گیا, تو اس سے کوئی فرق نہیں پڑے گا. تمہیں سمجھ آ رہی کیا سیکوینس بن رہا ہے اسی بات کا؟ جو 48 آیت میں نا اسی کا یہ جواب چل رہا ہے. قل ارائیتم ان اتاکم عذابہ بیاتن او نہارن, اب یہ بڑی ایک لاجیکل بات کی گئی, کہہ دے اے نبی آپ ان سے کہہ دیں کیا تم نے دیکھا اگر تمہارے پاس عذاب رات کو آ جائے یا دن کو آ جائے, ماذا یستعجل منہ المجرمون, تو کیا جلدی کریں گے اس سے مجرم, کیا حاصل ہوگا, کیسے دیوانے ہیں کہ مطلب عذاب کی جلدی مانگ رہے ہیں کہ عذاب جلدی لے آؤ جلدی لے آؤ, بس یہ تو جو باتیں کر رہے ہیں کر کے دکھاؤ نا تب پتا چلے تب تمہیں سچا مانے, कि किस चीज की इतनी जल्दी कर रहे हो, सोचते नहीं हो, वो कोई अच्छी चीज नहीं है जिसकी तुम इतनी इस तरह मांग रहे हो। जब हमारे लोगों को बाज क्यामत की बड़ी जल्दी होती, बस जल्दी क्यामत आ जाए तो सारा खत्म हो, और वो तो अपने वक्त पे आ जाएगी, तुम अपना काम करो ना, जल्दी लाओ जल्दी लाओ। तो अल्लाह ताला कह रहे हैं कि वो रात को आए या दिन को आए, तुम्हें क्या हासिल होगा? उस वक्त तुम फिर उसको डिले नहीं कर सकते, उस वक्त ही तुम कह सकते अब इसको वापस भेज दें ताकि चले ठीक है, अब हमने देख लिया ना, अब हम ठीक करेंगे काम। तो चाहे तुम रात को गफलत की नींद सो रहे तब आ जाए या दिन में जागे तब आ जाए, फिर अजाब को टाल नहीं सकते। देखो तो सही तुम किस चीज की जल्दी मचा रहे हो। माजा यस्ताजिलू, क्या जल्दी कर रहे हो तुम, किस चीज को मांग रहे हो तुम, किस चीज के भरोसे पे तुम इतनी जुर्रत कर रहे हो, क्या करोगे फिर, किस तरह अपनी हिफाजत करोगे अगर वो आ गई तो फिर। असुम्मा इज़ा मा वका आमंतुम बिही, क्या फिर जब वाकई हो जाएगी तभी मान लाओगे इस पे। अस्तग़फिरुल्लाह, आज हम भी कितनी बातें करते हैं ना क़यामत की और इसकी, फिर उसके बाद हम वैसे ही हो जाते हैं जैसे कभी सुना ही नहीं। तो क्या उस वक़्त अपना अमल बदलेंगे जब वो देख लेंगे हम उसको, क्या उस वक़्त हमें यकीन आएगा? यहाँ पे तो काफरों की बात की जा रही है ना, जो कह रहे थे नहीं जल्दी लाए जल्दी लाए जल्दी लाए, तो फिर जब क्या वो आ जाएगी तब तुम ईमान लेकर आओगे जब देख लोगे उस अज़ाब को? तुम कहते हैं ना जब आएगा तो फिर हम यकीन करेंगे, तो आ गया तो तुम्हें क्या मिलेगा? कि किस तरह अल्लाह ताला समझा रहे हैं, किस किस तरह समझा रहे हैं। अल्लाह अकबर। अरे हम इसको क्यामत के तनाजुर में देखें, हमें क्या क्यामत हजार साल बाद आए, लाख साल बाद आए, रात को आए दिन को आए, क्या टाइम हो गया, ये तो सोचिए कि जब आ गई तो फिर टल नहीं सकती, फिर हमें क्या उससे फायदा मिलेगा? हमारी तो क्यामत शुरू हो गई जब हमारी मौत आ गई, उसको देख के क्या मानना है? क्या हशर के मैदान में खड़े होके ही मानेंगे कि हाँ अच्छा अब मैं अपनी जिंदगी बदल लूंगी, अब मैं ठीक हो जाऊंगी, अल्लाह अब नहीं मैं तेरी नाफरमानी करूंगी? क्या उस दिन आल आन, क्या अब जाके तुम मान रहे हो, अब ही मान ला रहे हो? फिरौन ने भी तो यही करा था ना, पहले तो मानता नहीं था, जब डूबने लगा तो कहता था अब मैं मूसा के रब पे ही मान लाता हूँ, जिसपे बनी इसराइल ईमान लाए थे, अब मैं उस रब पे ईमान लाता हूँ। अल्लाह ताला ने कुरान पाक में क्या फरमाया, हल आन अब। अल्लाह हमें ऐसी हसरत से बचाना कि क़यामत के दिन हमारे लिए ये ना हो कि अल आन अब मानने हूं, या मौत के वक्त ना हो कि उस वक्त इंसान कर नहीं अब हमें थोड़ी सी मोहलत मिल जाए, अब मैं थोड़ा सा मुझे टाइम मिल जाए तो बस मैं बिल्कुल से नहीं अल आन। तो फिर और भी बोल उठा था मौत को तो देख के वो ऐने लगा, वो भी इल्तजाए करने लगा था, तो फिर क्या उसे टली? बड़ी एक यानी एक हैरत और उसकी बात है आल आन, क्या अब वक़्त कुन तुम भी तस्ताजिरून, हालांकि तुम इससे पहले तो तुम जल्दी मचाते थे ना, जल्दी ले आओ जल्दी ले आओ, तो जब वो आ जाएगा तुम उस वक्त ही मान लाओगे, तब लाओगे, अब ईमान लाने का क्या फायदा? और यही तो था जिसको तुम जल्दी मांगा करते थे, जो तुम खा करते थे कि जल्दी ले आओ जल्दी ले आओ, इसका तुम्हें बड़ा शौक था ना, जब वो आ जाएगा तो तुमने कहना कि अब हम लाते ही मां, अब तो अब क्या फायदा? तुम मकील लिल्लदीन ज़लमू ज़ूको अज़ाब अल-खुल्द, फिर कहा जाएगा उन लोगों से जिन्होंने जुल्म किया चखो अज़ाब हमेशा की का, फिर नहीं टाइम मिलना, फिर तो हमेशा हमेशा का अजाब बन जाएगा तुम्हारे लिए। तुम आज अजाब मांगते हो ना, आ जाए, जब दुनिया में किसी कौम पे अजाब आ जाता है ना, जैसे कौम नूह पे आया कौम लूत पे आया, तो वो सिर्फ दुनिया का अजाब नहीं रहता, वो हमेशा का अजाब बन जाता है। तो मकील लदीना दलों में फिर कहा जाएगा जालिमों को अब चखो हमेशा का अजाब, इसलिए कि कब्र भी उनके लिए अजाब है कुरान कहता है ना कि कौमे फिरौन को दिन और रात उनकी जो आखिरी ठिकाना है जहन्नुम वो दिखाई जाती है, वहां पे भी चैन नहीं है, मर के भी नहीं उनको चैन आता, और वहां पे जाके फिर और आ गया अज़ाब शुरू हो जाएगा। हल तुजज़ौना इल्ला बिमा कुंतुम तकसिबून, क्या तुम या नहीं तुम बदला दिए जा रहे मगर साथ उसके जो तुम कमाई किया करते थे, जो तुमने अमल किया उसके सिवा तो तुम्हें कुछ नहीं मिल रहा ना, वही मिल रहा है तुम्हें बदला। वयस्तंबिऊना का अहक्कुन हुआ, यानी वो बड़ी आपसे यानी ऐसे उससे हैरत से और इससे पूछते, वैसे यहाँ पे जो एक बनती है ना सीक्वेंस वो बनता है अहुआ हक्कुन, आ क्या हुआ वो हक्कुन सच है, क्या वो सच है, लेकिन जब बहुत शिद्दत होती है ना किसी चीज में तो फिर क्या वो पूछ रहे आ हक्कुन हुआ, क्या सच है, यानी ये जो तुम बातें कर रहे वाकई सच्ची बात है कि अजाब आएगा या क्यामत आएगी या ये इसका आना क्या वाकई वाकई ऐसे हो जाएगा। यानी आपको मजाक तो नहीं कर रहे, आपको यकीन है ऐसे होगा। अल्लाह ताला ने फरमाया ए नबी आप इनसे कह दें कुल आप कह दीजिए कि हाँ वा रब्बी कसम है मेरे रब की इन्नहु बेशक हो लहक यकीनन हक है। मैंने इसे अलग अलग पढ़ा है ताकि आप जरा गौर करें कि इसमें ताकीदें कितनी हैं। ई जो है ना सिर्फ हाँ नहीं है, ई जैसे जैसे आप कहते हैं ना आपको कोई पूछे कि क्या आप आ रही हैं तो आप ये नहीं कहती हाँ, आप कहती ऑफ कोर्स, आप कहती क्यों नहीं, तो इसमें कितनी शिद्दत है ना, हाँ से ज्यादा शिद्दत है ना इसमें। तो एक लफ्ज है ई, फिर उसके बाद क्या है दूसरी ताकीद, क्या है दूसरी, यानी इतनी ज्यादा इसमें जो एक शिद्दत है वो किस चीज लफ्ज से आ रही है, वाह कसम है, कसम भी खा ली गई मेरे रब की, इन्ना फिर एक और ताकीद है बेशक इसमें कोई शक ही नहीं है, फिर ल यकीनन श्योरली, तो कितनी सारी ताकीदें मिल गई, चार ताकीदें हो गई कि इसमें तो कोई शक ही नहीं है, ये तो हो के ही रहना है, कसम है मेरे रब की, यानी अल्लाह ताला खुद फरमा रहा है कि नबी आप कसम खा के ये बात उनको कहें। वमा अंतुम बिमुआजिज़ीन, और तुम नहीं आजिज करने वाले, यानी तुम फिर अल्लाह को रोक नहीं सकते, चाहे अजाब की बात हो चाहे क़यामत की बात हो, तो अजाब फिर उसने लाने का फैसला कर लिया ना, फिर तुम नहीं रोक सकते, फिर तो उनको हरा नहीं सकते। अल्लाहु अकबर, यहाँ तक इंशाल्लाह तिलावत सुनते हैं, रुकू की फिर आगे चलते हैं।
وما كان هذا القرآن أن يفترى من دون الله ولكن تصديق الذي بين يديه وتفصيل الكتاب لا ريب فيه من رب العالمين أم يقولون افتراه قل فأتوا بسورة مثله وادعوا من استطعتم من دون الله إن كنتم صادقين بل كذبوا بما لم يحيطوا بعلمه ولما يأتهم تأويله كذلك كذب الذين من قبلهم فانظر كيف كان عاقبة الظالمين ومنهم من يؤمن به ومنهم من لا يؤمن به وربك أعلم بالمفسدين وإن كذبوك فقل لي عملي ولكم عملكم أنتم بريئون مما أعمل وأنا بريء مما تعملون ومنهم من يستمعون إليك أفأنت تسمع الصم ولو كانوا لا يعقلون ومنهم من ينظر إليك أفأنت تهدي العمي ولو كانوا لا يبصرون إن الله لا يظلم الناس شيئا ولكن الناس أنفسهم يظلمون ويوم يحشرهم كأن لم يلبثوا إلا ساعة من النهار يتعارفون بينهم قد خسر الذين كذبوا بلقاء الله وما كانوا مهتدين وإما نرينك بعض الذين نعدهم أو نتوفينك فإلينا مرجعهم ثم الله شهيد على ما يفعلون ولكل أمة رسول فإذا جاء رسولهم قضي بينهم بالقسط وهم لا يظلمون ويقولون متى هذا الوعد إن كنتم صادقين قل لا أملك لنفسي ضرا ولا نفعا إلا ما شاء الله لكل أمة أجل إذا جاء أجلهم فلا يستأخرون ساعة ولا يستقدمون قل أرأيتم إن أتاكم عذابه بياتا أو نهارا ماذا يستعجل منه المجرمون أثم إذا ما وقع آمنتم به الآن وقد كنتم به تستعجلون ثم قيل للذين ظلموا ذوقوا عذاب الخلد هل تجزون إلا بما كنتم تكسبون ويستنبئونك أحق هو قل إي وربي إنه لحق وما أنتم بمعجزين